الله الرحمن الرحيم نحمده ونصلي ونسلم على رسوله الكريم اس مجلس میں جو حضرات اس وقت تشریف فرما ہیں ان میں اکثر وہ لوگ ہیں جو سالکین کہلاتے ہیں سالک اس کو کہتے ہیں جو تزکیہ کے راستے میں چل پڑا ہے سلک یا سلوکو کا مانا ہے چلنا سالک چلنے والا تو بیعت کر لی ہے تو چل پڑا ہے ایک قدم تو اٹھا چکا ہے کبھی تلاوت کرتا ہے کبھی چھوڑ دیتا ہے کبھی ذکر کرتا ہے کبھی چھوڑ دیتا ہے چل رہا ہے ٹھہر جاتا ہے چل رہا ہے ٹھہر جاتا ہے بہرحال سالک ہے اور سلوک کے دو درجے ہیں چلتے 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 پہلی منزل پھر چلتے 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 دوسری منزل پہلی منزل یہ ہے کہ باطن کے جو رذائل ہیں نفس کے جو رذائل ہیں ان کی بیخ کنی نہیں ہوتی ان کو کامل طور پہ مغلوب نہیں کیا جاتا ہوتے ہیں اندر رذائل تو بخل کا بھی تقاضا ہوتا ہے کہ میں خرچ نہ کروں زکات نہ دوں مال کی محبت بھی ہوتی ہے کہ میں سود بھی لے لوں شہوت پرستی بھی ہوتی ہے کہ میں بد نگاہی کر لوں زنا کر لوں شراب پی لوں یہ پہلی منزل پر پہنچنے کے بعد لیکن چلتے 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 اتنا راستہ طے کر چکا ہے کہ اندر کی ان برائیوں کے باوجود بھی ان پر کنٹرول پا لیتا ہے برے تقاضے ہیں اندر مگر کنٹرول پا چکا ہے تو زکات دینے کو دل تو نہیں کرتا مگر کنٹرول ہے اس وجہ سے دے دیتا ہے چاہتا ہے کہ سود لے دے اس لیے کہ مال کی محبت بھی ہے لیکن اس مال کی محبت میں اتنی کمی آ گئی ہے کہ اسے قربان کر سکتا ہے اور سود کو چھوڑ سکتا ہے شہوت پرستی ہے چاہتا ہے کہ دیکھیں لیکن کنٹرول کر لیتا ہے ہر حکم کنٹرول میں آ گیا ہے یہ سلوک کا پہلا درجہ ہے اور یہ فرض درجہ ہے یہاں تک محنت کر کے پہنچنا فرض ہے ہر مسلمان پر اس لیے جو لوگ ایسا سمجھتے ہیں کہ یہ سلوک اور یہ تصوف اور یہ اصلاح اور یہ تزکیہ ایک مستحب کام ہے کر لیا تو ٹھیک نہ کیا تو بھی ٹھیک نہ فرض بعد اگر رک جائے گا تو یہی رہے گا اور آگے اور چلتا ہے پھر یعنی محنت کرتا رہتا ہے تو چلتے 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 باطن کے جو رذائل ہیں وہ صرف مغلوب اور اوور پاور نہیں ہوتے اتنے اوور پاور ہو جاتے ہیں کہ بس یوں سمجھو کہ بے ہوش ہو گئے مرتے تو کبھی نہیں ایک چیز مر جانے کے بعد دوبارہ زندہ نہیں ہوتی بے ہوش ہونے کے بعد دوبارہ ہوش میں آتی ہے تو بہت سے لوگ پائیں گے یہ تو بالکل مر گیا ہے یہ تو ختم ہے بالکل کوئی لیکن پھر دوبارہ تو پہلے مرحلے پر اوور پاور اور دوسرے مرحلے پر اتنا اوور پاور ایک پہلوان دوسرے کے سینے پر بیٹھ گیا ہے اور سینے پر بیٹھ کر کے ہاتھ پکڑ لیے ہیں اچھی طرح سے اوور پاور تو کر لیا لیکن وہ کسی وقت بھی پلٹا یہ پہلا مرحلہ کنٹرول میں رہا ہے وہ کسی طرح اب جب تک مضبوطی سے یوں پکڑ کے رہے گا وہاں ذرا ہی وہ سستی کی کہ پھر گڑبڑ دوسرے مرحلے پر سینے پہ بیٹھ گیا اور اتنے مکے برسائے کہ بے ہوش ہو گیا अब उसमें नजर रखनी पड़ेगी कि थोड़ा दोबारा हरकत नजर आए तो फिर मुक्का मारा के बेहोश हो जाए। इसलिए अगर उसे नजर हटा ली, ये होश में आएगा और होश में आकर के हमला करेगा। कोई बात समझ में आ गई? इसका मतलब है कि सुलूक में बिल्कुल दूसरी मंजिल पर पहुंचने के बाद भी अपने टोज पर रहना पड़ता है, मौत तक इसकी निगरानी करनी पड़ती है। अब एक तबका तो उम्मत का वो है जो इसको जरूरी ही नहीं समझता, एक तबका वो है जो ये समझता है कि पूरा दीन जिंदगी में यानी सुलूक का पहला दर्जा और दूसरा दर्जा दोनों बगैर किसी शक के हासिल हो जाते हैं। इस वक्त वो बात हम करना नहीं चाहते, इसलिए कि वो तबका हमारे सामने नहीं है। हमारे सामने वो तबका है जिसे जरूरी समझता है, इसीलिए बैत भी हो गया है। दूसरा तबका जो है वो बैत हो जाता है, बैत हो जाता है तो शैतान भी देखता है कि ये तो अब सीरियस हो गया है, नफ्स भी देखता है कि सीरियस हो जाता है, तो नफ्स को ये डर लगता है कि मेरे सीने पे चढ़ जाएगा, अगर मैंने कुछ नहीं किया तो मेरे सीने पे चढ़ जाएगा और मुझे ओवर पावर कर लेगा, और मैंने अगर मेहनत नहीं की तो उसकी वजह दूसरे दर्जे पर जाकर मुझे बेहोश भी कर देगा हमेशा के लिए। इसलिए नफ्स भी पीछे पड़ जाता है और शैतान भी पीछे पड़ जाता है। और बैत होते वक्त इस्लाह मकसूद थी, अल्लाह मकसूद था, अब मकसूद बदल गया, कुछ और हो गया, खिलाफत मकसूद हो गई, खिलाफत में खलीफा हो जाऊं, मैं भी शेख हो जाऊं, शेख का चहीता बनना मकसूद हो गया। होना चाहिए, शेख के दिल में आपकी मोहब्बत होनी चाहिए, उससे बहुत फैज मिलता है, वो अलग बात है। लेकिन शेख का चहीता और शेख का महबूब इसलिए होना नहीं चाहता कि कुछ फैज मिले, इसलिए होना चाहते कि सारे पीर भाइयों के अंदर एक मतलब हमारा ऊंचा हो जाए, नहीं मकसद हो गया। पहले मकसद अल्लाह था, अब मकसद गैरुल्लाह हो गया, खिलाफत गैरुल्लाह, हमारा एक अच्छा इमेज हो जाए गैरुल्लाह। इस मस्जिद में हम नमाज पढ़ते हैं, वहां जिक्र और अज़कार इस तरह करें कि लोग कहेंगे भाई हमारी बस्ती के हजरत ये है। और कोई दुआ कराने के लिए आता है तो खुश भी बहुत होता है कि चलो भाई बगैर मेहनत और खिलाफत की हम तो हजरत हो गए। ये रोग है, इनको पहचानने की जरूरत है। अल्लाह अकबर कबीरा, अल्लाह अकबर कबीरा। इसलिए ताल्लुक रखते हैं कि इमेज रहे। अगर कोई इदारा लेकर के बैठा हुआ है तो इसलिए ताल्लुक है कि चंदा मिलेगा कि ये फुना हजरत का। अल्लाह अकबर। इसलिए मेरे भाइयों, मेरी आप सब हजरात से दरख्वास्त है कि जिस राह पे अल्लाह ने हमें डाल दिया है, ये राह बहुत मुबारक है, अल्लाह इसी राह पे चलते चलते हमें अपने पास बुलाए, क्योंकि चलते ही रहना है मौत तक। वसूल पहुंच जाने के बाद भी चलते रहना, इसलिए कि पहुंच जाने के बाद भी जो काम करना है वो तो करना ही है। जरा गफलत हुई कि शैतान और नफ्स, इसलिए मकसद सही रहे और मकसद सही रखने के साथ जो सही मेहनत करनी है वो मेहनत भी बाकी रहे, कुछ कुछ लोग वो होते हैं कि मेहनत बिल्कुल उनकी सही होती है, आम बेचारा मोमिन न उसके पास इदारा है, न मदरसा है, न किसी मस्जिद का इमाम है, आता जाता है खालिस अल्लाह को पाने के लिए, लेकिन मेहनत नहीं है। तो देखो नीयत तो है, कल क्या कहा था, नीयत भी चाहिए और कोशिश भी चाहिए, और कोशिश भी सही चाहिए। बहुत से लोग ऐसा सोचते हैं कि मजलिसों में आने जाने से सब कुछ हो जाएगा बस, बहुत से लोग ऐसा सोचते हैं कि सिर्फ जिक्र करने से हो जाएगा, मजलिस में आने जाने की कोई जरूरत नहीं। बहुत से लोग ऐसा सोचते हैं कि मजलिस में आ गए तो जिक्र कर लिया, इत्तला करने की कोई जरूरत नहीं। बहुत से लोग ऐसा सोचते हैं कि अब हमें तो कुछ करना ही नहीं है, जो कुछ करेंगे वो हजरत करेंगे, हमें तो कुछ करना नहीं है, बस ऑटो में, हमें तो सिर्फ लोगों को कहते रहना है कि बद नजरी नहीं जा रही है, लायानी नहीं जा रही है, नमाज नहीं पढ़ी जा रही है, जिक्र नहीं हो रहा है, हमें कुछ बस इत्तला करनी है उनको। इत्तला तो इसलिए की जाती है कि इत्तला के नतीजे में हमें जो कहा जाए हम वो करें। नींद नहीं आ रही है, डॉक्टर को कहा, डॉक्टर ने कहा कि ये गोली खा लो, अब गोली नहीं खा रहे हैं, अब सर में बहुत दर्द है, तो डॉक्टर कहे कि ये तेल लगाओ, आप लगा ही नहीं रहे हैं। गैस बहुत हो रहा है, तो डॉक्टर कहे कि तली हुई चीजें बंद कर दो, स्पाइसी चीजें बंद कर दो, मिर्च मसाले वाली चीजें, अब उससे बचने के लिए तैयार नहीं है। आप बस डॉक्टर में इत्तला करते रहते हैं और आप चाहते हैं कि डॉक्टर ही बैठे बैठे कोई ऐसा काम करे कि खुद ब खुद ठीक हो जाए। बाज लोग रब्ता भी करते हैं, मुलाकात भी करते हैं, तो दुनियावी मसाइल, दुनियावी जिम्मेदारी, तिजारत का ही मसला है और दुकान का ही मसला है और फैक्ट्री का ही मसला है और बीवी का ये है, शोहर का ये है, लंबे लंबे खुतूत, आठ आठ दस दस बारह बारह पंद्रह पंद्रह सौ होंगे। गुज़िश्ता रात को बीवी के साथ ये हुआ और एक हफ्ते पहले ये हुआ था और आज सुबह को ये हुआ और ससुर को बुलाया तो ये हुआ। तो शेख मैरिज काउंसलर तो नहीं है ना, मोहम्मद थानवी रहमतुल्लाह अलैह फरमाते हैं कि जो शख्स अपने शेख से दुनियावी काम लेता है, दुनियावी काम, दीनी काम लेने के बजाय दुनियावी काम लेता है, वो ऐसा ही है जैसा कि किसी जूलर के पास जाए और जूता देकर के कहे कि इस जूते को ठीक कर दो। क्या करेगा वो जूलर, वही जूता आपके सर पे मारेगा कि तुझे मोची में और सुनार में फर्क मालूम नहीं होता। हाँ वो सालिक जो अपने अहवाल बयान करता है, जिक्र के अहवाल, माफी के अहवाल, दात के अहवाल, बातिनी अहवाल, जहरी अहवाल, और उसे ऐसा महसूस होता है कि इस वक्त के हालात में शायद बीवी के साथ जो मेरा झगड़ा है उसका कुछ दखल हुई, जो थोड़ी अभी ध्यान उठ रहा है, तो मैं हजरत को ये भी बता दूंगा कि हजरत को समझने में आता नहीं रहेगी। वो जो 90-95% मर्तबा दीन के लिए आता है, वो कहे कि हजरत को मैं कह दो दुआ करेंगे हजरत तो शायद मेरा मसला हल हो जाए, कि हजरत बीवी के लिए भी दुआ फरमाए, थोड़ा परेशान कर रही है, वो अलग बात है। लेकिन बहुत सारे भैया भी इसलिए होते हैं कि उनके सुनने वाला कोई नहीं होता। अब शेख ने बैत कर लिया और शेख को कहते हैं कि मैं आपसे बात करना चाहता हूँ, अब शेख कहे कि जी फरमाए, अब वो शुरू हो गए। मैं जो सबसे मुलाकात से कतराता हूँ ना उसकी वजह ये है, मैं तो इसी काम को लेकर के बैठा हुआ, मैं तो चाहता हूँ कि लोग सुलूक लेकर मेरे पास आए, सुलूक के मसाइल लेकर आए, अपने रूहानी अमराज लेकर के आए, लेकिन यही डर लगता है। पहले तो मैं बहुत टाइम देता था सबको, पूछो यहाँ लेक्चर वालों को, जब देखो लोगों के साथ बैठा हुआ हूँ, जब देखो किसी की बात सुन रहा हूँ, जब देखो टेलीफोन के ऊपर हूँ। एक मरतबा मेरी फ्लाइट थी किसी मुल्क की, शायद उमरे के लिए जा रहा था, हजरत मुफ्ती रफी उस्मानी साहिब दामत बरकातहू उनकी फ्लाइट मेरे बाद 2 घंटे या 3 घंटे की बात थी, मेरे ही मेहमान थे, تو میں نے کہا کہ حضرت چونکہ آپ کو کلفت ہوگی اس لیے میں تو آگے جا رہا ہوں اور دوسری گاڑی آپ کو ایئرپورٹ پہنچ جائے گی. تو حضرت نے فرمایا کہ وہ دو تین گھنٹے میں ایئرپورٹ پہ بیٹھا رہوں گا ہم اپنی فلائٹ کے انتظار میں, مگر میں تمہارے ساتھ سفر کرنے کی لذت کو محسوس کرنا چاہتا ہوں, میں تمہارے ساتھ ہی جاؤں گا, لطف آئے گا. اب اہلیہ کے ساتھ تھی حضرت کی, خالہ جان سے بیٹھ گئی وہ دونوں, میں آگے بیٹھ گئے ڈرائیور کے ساتھ. اور اس وقت ہر وقت موبائل کو یہ فون کر رہا ہے, یہ فون کر رہا ہے, یہ فون کر رہا ہے. وہ ایک ٹیلی فون آیا, دوسرا ٹیلی فون آیا, تیسرا ٹیلی فون آیا, میں وہ فونوں میں محو ہو گیا اور ہیترو تک پتا ہی نہیں چلا کہ مفتی صاحب نے میرے ساتھ, مفتی صاحب پتا ہی نہیں چلا مجھے ہیترو تک. ابھی بھی ان لوگوں سے پوچھیے, چونکہ یہاں موقع نہیں ملتا, جو آسان جواب ہوتا ہے ٹیکسٹ میسج سے دے دیتا ہوں, جو مشکل ہوتا ہے رہنے دیتا ہوں تفصیل ذرا غور کرنے کا. تو یہاں سے باٹلی کے لیے سفر شروع کرتا ہوں تو یہاں سے لے کر باٹلی تک تو ٹیکسٹ میسج ہی میں میرا وقت چلا جاتا ہے. آپ سمجھتے ہوں گے کہ بھائی ہمارے ٹیکس ایک ٹیکس کا جواب دے دیا, کیا اس میں مشکل ہوا. جن لوگوں کو ای میل کے جواب ملتے ہیں وقت کو دیکھیے کہ کب میں ای میل کا جواب دے رہا ہوں, صبح 2 بجے, صبح 2:30 بجے, صبح 3 بجے, صبح 3:30 بجے, صبح 4 بجے. اس لیے کہ میں صرف پیر تو نہیں ہوں نا مسلط پر بیٹھنے والا, میں تو سبق بھی پڑھاتا ہوں, اکیڈمی بھی چلاتا ہوں, اسفار بھی ہے. پر خوشی سے کرتے ہیں یہ سارے کام, وہ سمجھ خوشی ہوتی ہے, لیکن ڈر لگتا ہے کہ جو بھی آتا ہے اور پھر بازوں کو کی پکڑ جکڑ کرتے ہیں یعنی اچھے انداز سے, تو پھر بہت دیتے ہیں, صرف سلوک ہی بات کرنی ہے. اور آ کر کے پہلا سوال تو یہی ہوتا سلوک والا, اس کے بعد پھر شروع ہو جائے گی, پھر شروع ہو جائیں گے بیوی کا رونا دھونا, نوکری کا رونا دھونا. مقصد جو ہے مقصد اس کو صحیح کرو میرے بھائی, یہ سب باتیں کرنا مجھے بھی اچھا نہیں لگتا. کیا پہلے کبھی یہ باتیں کی؟ ہمارا آپ کا معاہدہ یہ ہے کہ آپ اصلاح کروائیں گے ہم اصلاح کریں گے اللہ کی طرف سے, ہمارا آپ کا اتنا معاہدہ ہے, باقی کسی چیز کا معاہدہ نہیں. دنیوی عمر میں شک کی کوئی ذمہ داری نہیں, شک تو دین سکھاتا ہے,
شیخ تو دین سکھاتا ہے, شیخ سے دین کے بارے میں پوچھنا چاہیے اور آنکھ بند کر کے اس پہ عمل کرنا چاہیے. اور اگر آنکھ بند کر کے عمل کرنے کی صلاحیت نہیں ہے یعنی نہیں کر سکتے, اس کا مطلب ہے کہ شیخ پر جتنا بھروسہ ہونا چاہیے نہیں ہے, تو اب دوسرا شیخ ڈھونڈو. یہاں اگر بھروسہ دوسرا شیخ ڈھونڈو, یعنی میں یہ بہت خلوص سے کہہ رہا ہوں, یہ کوئی دکانداری تھوڑی ہے, یہ کوئی دکان تھوڑی ہے کہ میں میرا ایک کسٹمر کم ہو جائے گا. اگر کسی کو بھروسہ نہیں ہے اور آنکھ بند کر کے بلائنڈلی فالو نہیں کر سکتے, اس لیے کہ یہ تصوف کا فن ایسا ہے کہ اس میں ہر چیز سمجھ میں نہیں آتی اور نہ سمجھائی جا سکتی ہے. جو شخص بالغ نہ ہو اسے آپ کیسے سمجھائیں گے کہ بلوک کسے کہتے ہیں, جس نے مینگو کبھی کھایا نہیں ہے اسے کیسے سمجھا سکتے ہیں کہ مینگو کا ٹیسٹ کیسے آتا ہے. اسی لیے سلوک میں کیا کہا جاتا ہے کہ بیعت ہونے سے پہلے اچھی طرح سے دیکھ لو کہ آپ کو عقیدت ہے یا نہیں. عقیدت کا کیا مانا؟ کہ یہ اس فن میں ماہر ہے اور جو بھی کہے گا وہ صحیح ہی ہوگا, میرے حق میں, میرے حق میں بہتر ہی ہوگا. اب شیخ کچھ کہتے ہیں اور ہم اپنی عقل دوڑاتے ہیں, اپنی عقل لڑاتے ہیں اور ماننے کے لیے تیار نہیں ہوتے. حضرت حکیم الامت تھانوی رحمتہ اللہ علیہ تو یہاں تک فرماتے ہیں اور ہے بھی ایسا ہی, لیکن اس کو سمجھنے میں لوگوں کو غلط فہمی ہو جاتی ہے ہمارے زمانے میں, اس لیے ذرا دھیان سے سننا اس کو. حکیم الامت رحمتہ اللہ علیہ فرماتے ہیں کہ شیخ پر اتنا بھروسہ ہونا چاہیے کہ اگر وہ شریعت کے خلاف کوئی کام کرنے کے لیے کہے تو بھی قدم اٹھا لینا چاہیے. کیا مطلب اس کا؟ کیا مطلب اس کا؟ اس کا مطلب یہ ہے کہ اگر شیخ یہ کہے کہ جاؤ وہ پیچھے والے کمرے میں شراب رکھی ہوئی ہے پی کر کے آ جاؤ, تو آپ کو اتنا بھروسہ ہونا چاہیے کہ میرا شیخ مجھ سے اللہ کی نافرمانی نہیں کروائے گا. नहीं करवाएगा, ये मुझे आजमा रहा है, कोई और बात है, मैं उठना उठकर चलना तो शुरू करूं। वो शराब के प्याले तक पहुंचूं उससे पहले पहले मुझे रोक देगा, इसलिए कि ये शरीयत का ताबे है और मुझे शरीयत पे चलाने के लिए है। हो ही नहीं सकता कि ये खिलाफ शरा काम करवाए मुझसे, इतना भरोसा होना चाहिए। शेख ने खिलाफ शरा कोई काम करने के लिए कहा और डाउट में पड़ गई फौरन, एतिमाद नहीं है आपको, कोई मसलहत है इसमें, कोई हिकमत है, कोई खास बात है। और हकीम मोहम्मद थानवी रहमतुल्लाह अलैह ने उसके वाकयात बयान किए हैं, उसमें से एक वाकया जो आपको समझ में आ जाएगा वो बयान करता हूं। एक शेख ने अपने मुरीद से कहा कि फुला जगह बाजारी औरतों की जो जगह है वहां जाकर के तुम रात गुजारो, ब्रोथेल में रात गुजारो। कोई तामुल नहीं हुआ, उठे और सीधे चले गए वहां और पेमेंट कर दिया। इसलिए कि शेख ने यह नहीं कहा था कि जाकर के जीना करो, शेख ने क्या कहा था, वहां जाकर के रात गुजारो। और शेख भी किसी को कहते कि जाओ बेटा बाजार में से फुना चीज ले आओ, तो शेख को इत्मीनान होता है कि मैं जिसको भेज रहा हूं उसके अंदर इतनी अब सलाहियत पैदा हो गई है कि वो गलत काम करके नहीं आएगा, जाकर के वक्त गुजारो, पूरी रात गुजार कराओ वहां ब्रोथल में, यानी ब्रोथल में रात गुजारो, जाओ बाजारी औरत के साथ रात गुजारो। शुभा नहीं पैदा हुआ, मुझे तो वो काम करना है जो शरीयत के दायरे के अंदर है, जाओ जाओ चली गई। कमरे में इनको दाखिल किया गया, वहां एक औरत पहले से थी, वजू वजू तो था ही इनका, किबले की तायीन करके तो मुसल्ले में इबादत में मशगूल हो गए, औरत की तरफ इल्तिफात ही नहीं किया। रात गुजरती चली गई, थोड़ी देर के बाद इन्होंने महसूस किया कि वो जो औरत है पीछे, जिस औरत के साथ रात गुजारने के पैसे दिए हैं, उसे वो पीछे रो रही है, सहमी हुई बैठी हुई है, ये इनसे कुछ बात नहीं करती। तो इनके जहन में ख्याल आया कि ये औरतें तो बहुत बेबाक होती हैं, पराए मर्दों के साथ मिलना जुलना, ये एक ही कोने में वहां से हिल ही नहीं रही है और कुछ रोने की भी आवाज आ रही है, क्या माजरा। तो वही मुसल्ले पे बैठे बैठे उन्होंने पूछा कि बहन तो रो क्यों रही है, तो उसने कहा कि मैं बाजारी औरत नहीं हूं, मैं शरीफ औरत हूं और आज ही मुझे इगवा करके यहां लाया गया है, बहुत दूर रहती हूं मैं, बेचते 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 आज यहां पहुंची हूं और ये मेरी पहली रात है और आप यहां आ गए हैं और आप तो बड़े नेक मालूम हो रहे हैं, नमाजें पढ़ रहे हैं। अंधेरा पुराने जमाने की बात, टिमटिमाता हुआ चिराग होगा किसी में, आप अच्छा शरीफ लड़की बिचारी फंस गई है, नाम क्या है तेरा, ये फुला नाम है, किस शहर से तेरा ताल्लुक है, किस गांव से आई है, फुला गांव से, तेरे शोहर का क्या नाम है, फुला नाम है, ससुराल वाले फुला हैं, तेरे मां बाप फुला हैं, ओहो तू तो मेरी बीवी है, तू तो मेरी बीवी है। फौरन खड़े हो गए मुसल्ले से, अल्लाह ताला शानहु ने उसकी नेकी की वजह से ये दस्तगीरी करने के लिए शेख पर ये इल्हाम फरमाया कि अपने मुरीद को वहां भेज दो। ना फरमानी तो अल्लाह के किसी के कहने पर भी नहीं होनी चाहिए, नबी तो कभी भी अल्लाह की नाफरमानी का हुक्म नहीं करेगा, लेकिन अगर नबी भी हुक्म करे अल्लाह की नाफरमानी का तो उसकी बात भी नहीं मानी जाएगी। शरीयत मुतहरा का कायदा है कि ला ताअत लिमखलूक इन फी मासियतिल खालिक, خالق کی نافرمانی میں کسی کی بھی اطاعت نہیں ہوگی، نہ ماں باپ کی، نہ شیخ کی، نہ استاد کی، کسی کی بھی نہیں. یہاں معصیت میں فرما برداری نہیں، میں یہ نہیں کہتا. شیخ پر اتنا اعتماد ہونا چاہیے کہ بظاہر شیخ مجھے غلط کام کے لیے بھیج رہا ہے، لیکن مجھے اس میں اتنا کانفیڈنس ہے کہ غلط کام کروائے گا نہیں. اتنی عقیدت ہونی چاہیے. جب دین کے معاملے میں اتنی عقیدت ہونی چاہیے تو سلوک کے دوسرے معاملات میں کتنا اعتماد ہونا چاہیے. ایک دوسرا قصہ حکیم الامت تھانوی رحمت اللہ علیہ نے لکھا ہے کہ ایک شخص اپنے ایک مرید اپنے شیخ کے پاس آیا اور کہنے لگا، ذرا پیار محبت کا تعلق تھا، ناز بھی ہوتا ہے کبھی، جو ہے نیاز مندانہ ملنا پڑتا ہے کبھی، ناز نخرے بھی ہوتے ہیں، کچھ محبوب ہو جاتے ہیں، الگ الگ مزاج ہوتے ہیں سب کے، تو شیخ بھی سب کے ساتھ الگ الگ طریقے سے رہتا ہے. ہمارے بعض مرید ان کو یہ بھی بیماری ہوتی ہے کہ وہ بجائے اللہ کو مقصد بنانے کے یہ مقصد بنا لیتے کہ میں بھی مولانا احمد صاحب جیسا ہو جاؤں، یعنی ہر وقت ساتھ ساتھ رہوں. تو میں کہتا ہوں کہ بھائی ابو بکر تو ایک ہی ہوتا ہے، عمر نے اور عثمان نے اور علی نے ابو بکر بننے کی کوشش نہیں کی، وہ عمر ہی رہے، عثمان ہی رہے، علی ہی رہے، انہوں نے اللہ کو پانے کی ضرور کوشش کی. ہر شخص خود جو ہے وہ رہے اور اللہ کو پانے کی کوشش کرے، اور ہر شخص کے لیے اللہ نے قسمت کا ایک ستارہ رکھا ہوا ہوتا ہے. ابو بکر کا ستارہ اپنے طور پہ چمکا، اس کا مطلب یہ نہیں کہ عمر کو کچھ نہیں ملا، ان کا ستارہ اپنے طور پہ چمکا اور عثمان کا ستارہ اپنے طور پہ چمکا، بلکہ حبشے کے بلال کا ستارہ بھی چمکا. جو بھی طلب کرے گا، جو بھی محنت کرے گا، اسے ملے گا ضرور، ملے گا ضرور، ملے گا ضرور. جو دنیا کو مانگتا ہے اللہ اسے بھی محروم نہیں کرتا، اور جو دین مانگتا ہے اسے بھی محروم نہیں کرتا. فرق اتنا ہے کہ دنیا میں کچھ چیزیں ہمارے لیے مضر ہیں، اس لیے دنیا میں اللہ نہیں دیتے، اس کا بدل دے دیتے ہیں، یا آخرت میں دیں گے، دیتے ضرور ہیں. اور دین چونکہ ہمارے لیے مفید ہی ہوتا ہے، اس لیے جب کہہ دیں گے یہ اللہ نماز کی توفیق دے دے، اللہ ضرور توفیق دیں گے. نہ نیت صحیح کرتے ہیں، نہ نیت پکی کرتے ہیں، نہ اللہ سے دل لگا کر مانگتے ہیں، اور نہ محنت کرتے ہیں، نہ صحیح محنت کرتے ہیں. محنت کرتے ہیں تو صحیح نہیں ہوتی، نیتیں غلط ہوتی ہیں، محنت غلط ہوتی ہے. محنت اگر غلط ہوئی، غور سے یاد رکھو، محنت اگر غلط ہوئی تو اتنا ہی نہیں کہ وہ ترقی نہیں کرے گا، وہ پیچھے جائے گا. اور غلط محنت میں جتنی کوشش کرے گا اتنا ہی پیچھے جائے گا. ایک آدمی کا رخ جو ہے، اس کی گاڑی کا رخ لندن کی طرف نہیں ہے، جانا لندن چاہتا ہے، رخ مانچسٹر کی طرف ہے، تو محنت غلط ہے کہ نہیں؟ تو صرف اتنا نہیں کہ وہ ترقی نہیں کرے گا، وہ پیچھے جائے گا. اور اس میں اگر وہ ایکسلریٹر جتنا زیادہ دبائے گا اتنا زیادہ دور جائے گا. غلط محنت جتنی زیادہ کرے گا اتنا ہی پیچھے چلا جائے گا. اسی لیے شیخ کی ضرورت پڑتی ہے کہ شیخ برابر نگرانی رکھے کہ محنت صحیح ہے یا نہیں. یہ ایک مستقل موضوع ہے کہ شیخ کے کتنے فوائد ہیں اور شیخ سے کیا کیا ملتا ہے. تو آئے اور آ کر کے کہنے لگے کہ حضرت، خواب میں اللہ میاں کی زیارت کرنا چاہتا ہوں. اب خواب میں اللہ کی زیارت ہو نہ ہو، یہ اختیاری چیز نہیں ہے، اختیاری ہمارے اختیار میں نہیں ہے کہ ہم جب چاہے زیارت کر لیں. بہت ساری چیزیں غیر اختیاری ہیں، اور غیر اختیاری چیزوں کے پیچھے پڑنا نہیں چاہیے. وضو کرنا ہمارے اختیار میں ہے تو وضو کر لو، ہاتھ اٹھانا ہمارے ہاتھ میں ہے تو ہاتھ اٹھا لو، مانگنا ہمارے ہاتھ میں ہے تو مانگو، یہ بھی اللہ نے اختیار دیا ہے ہمیں، مانگو. رونا ہمارے اختیار میں نہیں ہے، لیکن رونے کی شکل بنانا ہمارے اختیار میں ہے، تو رونے کی شکل بناؤ بس. اب رونا آئے نہ آئے اس کے ہاتھ میں. اچھے اچھے خواب دیکھنا ہمارے اختیار میں نہیں ہے. ان کا خواب سنا، 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 اب دل میں بے چینی ہو رہی ہے کہ میں کیوں اچھے خواب نہیں دیکھتا، میں بھی اچھا خواب دیکھ لوں. رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کو خواب میں دیکھنا بہت بڑی نعمت ہے، اللہ ہم سب کو نصیب فرمائے، بہت بڑی نعمت. تمنا بھی کرنی چاہیے، لیکن نصیب نہیں ہو رہی ہے زیارت تو گھبرانا نہیں چاہیے. ہاں، اپنی زندگی کا جائزہ لیجیے کہ میری زندگی میں کون سی ایسی چیز ہے جس کی وجہ سے، لیکن اگر سب ٹھیک ٹھاک لگ رہا ہے تو فکر نہ کریں، فکر نہ کریں. آج نہیں تو کل، کل نہیں تو پرسوں، پرسوں نہیں تو ترسوں، دیدار ضرور نصیب ہوگا، اور اگر اس جہان میں نہیں تو آخرت میں حوض کوثر پر زیارت ضرور ہوگی. مگر بعض ہوتے ہیں مریدین اور شیخ کے ساتھ محبت ہو جاتی ہے تو بے تکلفی سے بات بھی کر لیتے ہیں. یہ سب چیزیں جو ہے پہچان کر کرنی پڑتی ہے. میرے حاجی فاروق صاحب رحمۃ اللہ علیہ فرماتے تھے کہ حضرت مسیح الامت رحمۃ اللہ علیہ فرماتے تھے کہ دو چیزیں بہت ضروری ہیں، موقع شناسی اور مردم شناسی. سرکمسٹانسز کیا ہیں وہ سب سے پہلے پہچانو. اقامت ہو رہی ہے اور مسافہ اور بغل گیر ہونے کے لیے آ جاتے ہیں، اقامت ہو رہی ہے، مؤذن جو ہے اللہ کی طرف بلا رہا ہے اور آپ مخلوق کی طرف. شیخ ہو پھر بھی مخلوق ہی تو ہے. مجھے اس کا یہاں تجربہ بہت دفعہ ہوتا ہے، ایک دفعہ بہت دفعہ اقامت ہو رہی ہے اور مسافہ اور معانقہ. اقامت ہو، اللہ اکبر اللہ اکبر اللہ اکبر، ایک سیکنڈ بھی ضائع نہیں کرنا چاہیے، فوراً اللہ کی طرف متوجہ ہو جاؤ، بلکہ اذان ہی سے اللہ کی طرف متوجہ ہو جانا چاہیے. ہم لوگ آخری منٹ میں آتے ہیں اس لیے نماز میں وساوس آتے ہیں. اگر ہم اذان ہوتے ہی مسجد میں آ جاتے، صفحے اول میں بیٹھ جاتے، ذکر و اذکار میں دعاؤں میں مشغول ہو جاتے، پھر نماز شروع کرو، اللہ اکبر، پھر دیکھو کہ دھیان آتا ہے کہ نہیں. موقع دیکھنا چاہیے کہ یہ موقع ہے یا نہیں، موقع ہے یا نہیں. ہوتا ہے ایسا بہت، کوئی موقع کوئی نہیں دیکھتا. آج ہم لوگ خود غرض اتنے ہو گئے ہیں کہ موقع بالکل نہیں دیکھتے. راستے میں ٹھنڈی ہے، سردی ہے، بارش ہو رہی ہے، اور ایک آدمی کو آپ دیکھ رہے ہیں کہ بہت تیزی سے چل کر جا رہا ہے، تو وہ تیز چل کر کے جا رہا ہے کیا بتلا رہا ہے آپ کو؟ ایک شخص فرض پڑھ کر کے فوراً بڑی تیزی سے جا رہا ہے، کیا مطلب ہے؟ سنت نہیں پڑھی، دعا نہیں کی، ذکر نہیں کیا، کوئی ایمرجنسی ہے. آپ اس سے بغل گیر ہونا چاہتے ہیں، اس سے آپ معانقہ کرنا چاہتے ہیں، مسافہ کرنا چاہتے ہیں، یہ ہماری شریعت کی تعلیمات کے خلاف ہے. یعنی ہم جن کو دیندار سمجھا جاتا ہے، ہم تو ان بیسک تعلیمات سے واقف نہیں ہیں. ہم جلدی میں ہیں، سلام پھیرنے کے بعد دائیں طرف دیکھا کہ ان سے تو مجھے ملاقات کرنی ہے. ہم جلدی میں ہیں، لیکن وہ بالکل مشغول ہے ذکر میں، السلام علیکم. یہ صرف مکروہ تنزیہ نہیں، یہ ناجائز ہے، اس سے گناہ ہوتا ہے. کسی مسلمان کو تکلیف پہنچانا حرام ہے. ملاقات کیے بغیر ہی چلے جاؤ. میرے دو چاہنے والے علماء آئے تھے جمعہ کے دن، رات کو اپنے کام کاج سے فارغ ہو کے پہنچے، رات کو تاخیر ہوئی. میں نے کہا انشاءاللہ فجر کے بعد ملاقات کریں گے. مجھے بھی رات کو بہت کم سونا ملا، سنیچر فجر کی نماز پڑھی، وہ مجھ سے آگے تھے، میں ان سے پیچھے تھا، اور میں نے دیکھا کہ دونوں نماز سے فارغ ہونے کے بعد ذکر میں مشغول ہو گئے. تو میں سمجھ گیا کہ انہوں نے ارادہ کر لیا ہے کہ ہم ذکر بھی کریں گے اور اس کے بعد اشراق پڑھیں گے. اشراق کو ابھی دیر تھی، اور ہمارا چونکہ پروگرام تھا سنیچر کو، اس لیے میں نے کہا میرا آرام کر لینا بہت ضروری ہے. تو میں اٹھ کر کے چلا گیا، اور کسی کے ساتھ پیغام میں نے چھوڑ دیا کہ یہ حضرات جب آپ فارغ ہوں تو ان کو کہہ دینا کہ میں نے سلام کہا ہے اور آپ لوگ ذکر میں مشغول تھے، اس لیے میں نے ڈسٹرب نہیں کیا. عمر میں مجھ سے چھوٹے دونوں، بہت چاہتے بھی ہیں مجھے، شاگردوں کی طرح رہتے ہیں. یہ پیغام ان کو پہنچ نہیں سکا، انہوں نے مجھے ٹیکسٹ کر دیا कि हम लोग आफियत के साथ घर पहुंच गए हैं, दोनों का टक्स है, हम लोग आफियत के साथ घर पहुंच गए हैं और सदमा हुआ कि आपकी आखिरी मुलाकात नहीं हुई, लेकिन चूंकि आप आराम में जा चुके थे इसलिए हमने आपको डिस्टर्ब करना मुनासिब नहीं समझा। देखो कितनी प्यारी शरीयत है हमारी। मौका देखो मौका। और नंबर दो, मर्दुम शनासी, कि जिसके साथ आप डील कर रहे हैं उसे पहचान लो, उसे पहचान लो, जिसके साथ डील कर रहे हैं उसे पहचान लो, क्योंकि इस मिजाज का आदमी और उसके मुताबिक काम करो। मौका देखो और आदमी को देखो। तो इनको भी तकल्लुफी से शेख के साथ बात करते हुए देखा, आप भी उसी तरह चले गए। तकद्दुर होगा शेख को, इसलिए कि आपके साथ वो ताल्लुक नहीं जो इनके साथ है। एक आदमी अंदर चला गया, आप भी पीछे चले गए। पहचानना पड़ता है सबको भाई, दो भाई होते हैं कि नहीं घर में, और दोनों फुटबॉल खेलने के लिए जाना चाहते हैं, मगर अब्बा ने कहा हुआ है कि खबरदार अगर इस हफ्ते फुटबॉल के लिए छुट्टी लेने के लिए आए तो। बेटे दोनों हैं मगर एक दूसरे से कहेगा कि तू जाकर के बात कर। देखो ये मर्दुम शनासी है कि नहीं, मर्दुम शनासी, इसलिए कि पता है कि ये अब्बू का चहीता है, ये बात मनवा लेगा। कभी बड़े भाई छोटे को कहते हैं कि तू जाकर के कह। तो बहरहाल उसने कहा कि मैं अल्लाह का फरमाया कि इन चक्करों में मत पड़ो, इन चक्करों में मत पड़ो, ख्वाब में अल्लाह को देखेंगे तो कोई जन्नत थोड़ी मिल जाएगी, असल तो अल्लाह को पाने की फिक्र करो। लेकिन वो पीछे पड़ गया, पीछे पड़ गया। इसीलिए मुरीदीन जो है शेख से जब कोई काम करवाना चाहते हैं तो जो चहीता होता है उसको पकड़ लेते हैं। अब यहां तो हम जिस माहौल में रहते हैं, यहां का मसला ये है कि दरख्त की हर शाख अलग अलग पड़ी हुई है, इसलिए हरा भरा दरख्त नजर ही नहीं आता है ना। तना है, एक शाख इधर, एक शाख इधर, एक शाख इधर, एक शाख इधर, उससे दूसरी निकल रही है, तीसरी निकल रही है, उससे पत्ते निकल रहे हैं, या तो हर पत्ता अलग बिखरा हुआ है। एक पीर भाई को दूसरे पीर भाई की कोई फिक्र नहीं है। शेख अगर किसी से नाराज हो जाए तो दूसरे को इसकी फिक्र नहीं, सब अलग अलग। हरा भरा दरख्त हो, प्यार मोहब्बत से रहे। इख्वान फित तरीक कहते हैं, एक ही शेख के जो मुरीद होते हैं उनको कहते हैं कि ये भाई भाई हैं, ये पीर भाई हैं, ये मेरे पीर हैं, ये मेरे दादा पीर हैं, ये भी रिश्तेदारियां हैं, रूहानी रिश्तेदारियां। एक दूसरे को देखकर खुश हों, एक दूसरे को मुतवज्जह करें कि भाई आप मामूलात पूरे कर रहे हैं कि नहीं, आप मजलिस में नजर नहीं आ रहे हैं, अपने भाई का नुकसान। तो जो चहीता होता है उसे कहते हैं कि आप ये सवाल करना, हम लोग भी जवाब सुन लेंगे, लेकिन कोई किसी को कुछ नहीं। बहरहाल पीछे पड़ गए तो हजरत ने फरमाया कि भाई देखो, अगर तुम अल्लाह ताला शानहु को ख्वाब में देखना चाहते हैं तो आज ईशा की नमाज पढ़े बगैर सो जाना। अब कायदा क्या है शरीयत का, अल्लाह की नाफरमानी में शेख की इताअत नहीं। लेकिन भरोसा था, किस बात का भरोसा था कि शेख नमाज फौत नहीं होने देगा। तो गए बिस्तर पर जाकर के सो गए, लेकिन मसला यह था कि नींद नहीं आ रही थी। नींद इसलिए नहीं आ रही थी कि नमाज पढ़े बगैर सो कैसे जाएं, अगर सो गए और आंख लग गई और कोई जगाने के लिए ना आए तो क्या होगा, ये बेचैनी रही। इसका मतलब यह कि एतिमाद के अंदर थोड़ी कमी थी। उनको अगर पूरा एतिमाद होता कि ना मेरी नमाज नहीं जाएगी, वो शेख ही मुझे उठाने के लिए आएंगे, तो सो जाता आराम से। तो उन्होंने क्या किया, ये उठे, वुजू किया, वुजू करके चार रकात फर्ज अदा की और तीन रकात वितर अदा की, सुन्नत मौकदा छोड़ दी, ये सो गए। सो गए और जैसे ही नींद में पड़ गए تو انہیں دیدار نصیب ہوا اللہ کے نبی صلی اللہ علیہ وسلم کا, اور اللہ کے نبی صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ اللہ کے فرض اور اللہ کے واجب کا تو خیال رکھا تم نے, ہماری سنت کا کیا ہوا؟ بس یہ کہنا تھا کہ آنکھ کھل گئی, چونک کر اٹھ گئے, گھبرا گئے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی ناراضگی کا سبب ہوا. انہوں نے وضو کیا, وضو کر کے دو سنت بھی پڑھ لی, پھر سو گئے. جب یہ صبح فجر کی نماز کے بعد شیخ کے پاس گئے تو حضرت شیخ نے پوچھا کہ کیا ہوا, رات کیسے گزری؟ تو انہوں نے پورا قصہ سنایا, انہوں نے پورا قصہ سنایا. تو شیخ نے کہا کہ بھائی روحانیت کے جس مقام پر تم ہیں, ہمیں پتا ہے کہ اللہ تعالی شانہ تم ہیں, تمہاری نماز فوت نہیں ہونے دے گا, یہ ہمیں پتا تھا روحانیت کی جس مقام پر آپ تھے, اس لیے ہم نے تم سے کہا تھا کہ سو جاؤ بغیر نماز پڑھے. تم نے سنت چھوڑی تو اللہ کے نبی صلی اللہ علیہ وسلم جگانے کے لیے آئے, اگر فرض چھوڑ کے سوتے تو اللہ خود جگانے کے لیے آتا اور اللہ کی زیارت ہو جاتی, یہ ہمیں پتا تھا اس لیے تم کو ہم نے. اور قصے میں تو یہ بات نہیں ہے لیکن میرا ذاتی خیال یہ ہے کہ, اور شیخ نے ساتھ ساتھ میں, اس لیے کہ ہو سکتا ہے کہ سمجھنے میں غلطی ہو جائے, کسی مرید کو بھی مقرر کیا ہوگا کہ صبح صادق تک اسے دیکھتے رہنا, اگر صبح صادق سے پہلے پہلے تک میں یہ نہ اٹھے تو اس کا مطلب ہے کہ ہمارا گمان غلط تھا, اسے جگا کر کے اس سے عشاء پڑھوانا, کسی کو مقرر کیا ہوگا. اعتماد ہو اپنے شیخ, اسی لیے بیعت ہونے سے پہلے کیا کہا جاتا ہے, نمبر ایک شیخ سے محبت ہو, محبت شیخ سے محبت ہو, شیخ سے محبت ہو. کتنی محبت؟ بہت اعلیٰ درجے کی. اچھے کاموں میں شیخ کی ہر بات کو ماننے والا ہو. عقیدت ہو, عقیدت یہ ہو کہ سلوک کی لائن میں جانتا ہے, اس لیے مجھے کہے گا کہ ذکر بند کر دو تو بند کر دیں گے, ذکر نہیں بڑھانا ہے تو نہیں بڑھانا ہے. 25 لوگ بیٹھے ہوئے, 24 کا ذکر بڑھا دیا اور ہمارا نہیں بڑھایا, کوئی حرج نہیں, ہمارے شیخ کو معلوم ہے, اس میں کوئی گھبرانے کی بات نہیں ہے. ہمیں کہہ دیا کہ ذکر بند کر دو, بند کر دیا, ذکر کرو کر لیا. آج کل مرید شیخ ہے اور شیخ مرید, کیا مطلب؟ کیا مطلب؟ مرید ہاؤس آف کامنز ہے اور شیخ ہاؤس آف لورڈز, یعنی مرید فیصلہ کر کے آتا ہے اور کوئین سے صرف سٹام کرانا چاہتا ہے. کوئین بیچاری کچھ نہیں بول سکتی, ہاؤس آف کامن سے جو بھی بات آتی ہے اسے سٹام کر دینا پڑتا ہے, سائن کر دیتی ہے. مرید اپنی رائے لے کر کے آتا ہے کہ مجھے یہ کرو, میرے لیے یہ کرو, مجھے ایسا ذکر کرنا ہے, مجھے یوں کرنا ہے, مجھے یہ کرنا ہے, وہ کرنا ہے. اور تامل ہوتا ہے شیخ کو کہ اس کو کہوں نہ کہوں, ہاں کہوں تو بھی گڑبڑ, نہ کہوں تو بھی گڑبڑ, اور دکان تو لے کر کے بیٹھے ہوئے نہیں ہے. کسی طرح مشائخ جو برداشت کرتے ہیں آج کل مریدوں کی گستاخیوں کو, میں تو بہت چھوٹا آدمی ہوں, میں تو بڑوں کو دیکھتا ہوں کتنے پریشان کرتے ہیں چاروں طرف سے. شیخ مر جاوے مگر میرے گھر میں آنا ضروری ہے, مر جاوے مگر میرے گھر میں آنا ضروری ہے, میرے گھر میں قدم پڑ جائے, یہ چاہت بھی ہونی چاہیے, اچھی چاہت ہے. لیکن شیخ کے حالات کو بھی تو دیکھیں, وقت ہے نہیں ہے, بیمار ہیں. محبت اور عقیدت ہو, محبت اور عقیدت ہو. ہمارے حجی فاروق صاحب رحمۃ اللہ علیہ فرمایا کرتے تھے کہ شیخ میں شان محمدی ہو, شیخ میں شان محمدی ہو, یعنی شریعت مطہرہ کو جاننے والا ہو اور شریعت مطہرہ پر عمل کرنے والا ہو, اور مرید میں شان صدیقی ہو. اور شان صدیقی میں کیا ہے؟ خدمت اور صحبت. محبت اتنی تھی کہ ساتھ ہی رہتے تھے, اور محبت اتنی تھی کہ خدمت خدمت خدمت. ایک مرتبہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ میرے اوپر ایک رات آنے والی ہے, میں رات کو جاگوں گا, پانی کو تلاش کروں گا تو پانی نہیں ملے گا, آگ تلاش کروں گا تو آگ نہیں ملے گی, مجھے آگ کی بھی ضرورت ہوگی, پانی کی بھی ضرورت ہوگی, ملیں گے نہیں دونوں. وقت گزرتا گیا گزرتا گیا, ایک اچھی خاصی مدت گزر گئی. رات کو ایک دفعہ آپ صلی اللہ علیہ وسلم اٹھے اور اٹھ کر کے پانی ڈھونڈا تو پانی نہیں ملا گھر میں, آگ کا سامان ڈھونڈا وہ بھی نہیں ملا. تو اب آپ پانی اور آگ کو ڈھونڈنے کے لیے گھر سے باہر نکلے تو سامنے کوئی کھڑا تھا, کون ہے؟ ابو بکر. ابو بکر کیوں آئے؟ تو کہا یا رسول اللہ صلی اللہ علیہ وسلم, آگ اور پانی لے کر. تمہیں کیسے پتا چلا؟ کہ جس دن آپ نے فرمایا تھا اس دن سے روزانہ رات کو کھڑا رہتا ہوں, روزانہ رات کو کھڑا رہتا. پروانے کو شمع اور بلبل کو پھول, بس پروانے کو شمع, پروانہ بار بار آگ میں جاتا ہے, پروانے کو شمع اور بلبل پھول کے پاس جاتا ہے. پروانے کو شمع اور بلبل کو پھول بس, صدیق کو اللہ اور اس کا رسول بس. تو حضرت فرماتے تھے کہ شیخ میں شان محمدی ہو اور مرید میں شان صدیقی ہو تو کام بنا بنایا ہوا ہے, یعنی یوں سمجھو کہ کام ہو گیا. لیکن صحبت اور خدمت کے لیے تو محبت چاہیے, عقیدت چاہیے. محبت عقیدت, محبت ہو, عقیدت ہو, اور تیسری چیز مناسبت ہو, کمپیٹیبلٹی ہو, کنجیالٹی ہو, مناسبت. مناسبت نہیں ہوتی تو شیخ کہتا گیا ہے اور اس سمجھتا گیا ہے. تو عرض یہ کر رہا تھا میرے بھائیو کہ جب ہم بیعت ہوتے ہیں تو کہتے ہیں کہ بھائی محبت ہے, عقیدت ہے, مناسبت کا تو شیخ خود کچھ پتہ لگانے کی کوشش کرتا ہے, محبت ہے, عقیدت ہے. اب کہتے ہیں کہ ہاں محبت بھی ہے, عقیدت بھی ہے. اس کا مطلب ہے کہ بھروسہ ہے پورا, محبت عقیدت اسی کا تو نام ہے. اور اگر وہ بھروسہ ختم ہو گیا ہے تو پھر ایسے شیخ کو ڈھونڈو جس کے ساتھ محبت بھی ہو اور عقیدت بھی ہو, تاکہ فائدہ پہنچے, فائدہ پہنچے. حضرت گنگوئی رحمت اللہ علیہ فرمایا کرتے تھے کہ وہ مرید کس کام کا جسے کچھ کہنے سے پہلے سوچنا پڑے کہ کہوں یا نہ کہوں. اس لیے کہ کبھی کبھی کہنے سے معاملہ اور الٹا ہوتا ہے, اور میں مجھے خود اس کا تجربہ ہے. کتنے لوگ ایسے ہیں کہ دل بہت کچھ کہنے کو چاہتا ہے مگر نہیں کہہ سکتے, اس لیے کہ جتنا نقصان ابھی ہو رہا ہے اس سے 10 گنا زیادہ نقصان ہوگا. اس لیے کہ سوچ ٹیڑھی ہے, سمجھ ٹیڑھی ہے, کروکڈ ہو جاتی ہے سوچ, ان کے لینزز جو ہیں وہ دوسرے ہو جاتے ہیں. ہم کہتے کیا ہے ان کو سمجھ میں کیا آتا ہے, ہم ان کی ترقی کی باتیں کر رہے ہوتے ہیں وہ ایسا سوچتے ہیں کہ ہماری تنزلی کی طرف جا رہا ہے. ہم محبت کی وجہ سے کہتے ہیں ان کو ایسا ہوتا ہے کہ یہ ہم سے نفرت کرتا ہے. اس لیے ہمارے زمانے میں بہت اصلاح کا کام جو ہے وہ کمزور پڑ گیا, اس لیے کہ اصلاح کے لیے جو کرنا ہوتا ہے چھوٹی چھوٹی غلطیوں کے اوپر نکال دیا جاتا ہے خانقاہ سے. حضرت خواجہ صاحب رحمت اللہ علیہ سے حضرت تھانوی رحمت اللہ علیہ ناراض ہو گئے, اور حضرت خواجہ صاحب رحمت اللہ علیہ تو حضرت تھانوی رحمت اللہ علیہ کے خاص لوگوں میں سے اور بڑے عارف, ڈپیوٹی کلیکٹر تھے, پڑھے لکھے آدمی. لیکن حکیم الامت رحمت اللہ علیہ کے یہاں تو جو بھی پہنچتا تھا ان کا گرویدہ ہو جاتا تھا, ان کا عاشق ہو جاتا تھا, نکال دیا. تو نکل گئے, جب کہا کہ بھائی خانقاہ سے نکل جاؤ, شیخ کہے کہ خانقاہ سے نکل جاؤ تو اپنی ساری شان مٹا کر کے نکل جانا پڑتا ہے. آج کل کی طرح نہیں کہ پہلے تو نکلے گا ہی نہیں, اور اگر نکل گیا تو ہمیشہ کے لیے نکل جائے گا, آئے گا ہی نہیں واپس. نکل گئے اور نکل گئے اور ایک چٹھی لکھی حضرت حکیم الامت رحمت اللہ علیہ, اس میں یہ شعر لکھا ہوا تھا, ادھر وہ در نہ کھولیں گے ادھر میں در نہ چھوڑوں گا, उधर वो दर ना खोलेंगे, उधर वो दरवाजा खोलेंगे नहीं, मुझे तो निकाल दिया मगर मैं ये दरवाजा छोड़ूंगा नहीं, खानकाह से तो बाहर आ गया हूं, यहां ये टेरिटरी तो अब उनकी नहीं है। उधर वो दर न खोलेंगे, इधर मैं दर न छोड़ूंगा, हुकूमत अपनी अपनी है, उधर उनकी इधर मेरी। ऐसे जम गए, वहां बिस्तर डाल दिया वहां। अल्लाह अकबर, अल्लाह। तो भाई बात यह है कि पक्की नीयत हो, पक्का इरादा हो, और पक्के इरादे के साथ सही तरीका हो। अब तो हमारी तसव्वुफ में क्या करना है, मुझे और आपको क्या करना है अल्लाह को पाने के लिए, दो तीन रिसाले छप गए हैं, उसमें तसव्वुफ की रूह बहुत आसान, तसव्वुफ की रूह पढ़ो, उसके उसे पढ़ो और पढ़ करके जितने उसूल उसमें बयान किए गए हैं सब अपनी जिंदगी में लाओ, चेक करो अपनी जिंदगी को और उसको ठीक करो। तसव्वुफ की रूह, जो उर्दू पढ़ते हैं वो पढ़ सकते हैं, और जो उर्दू नहीं पढ़ सकते वो किसी उर्दू पढ़ने वाले के सामने बैठकर के इसकी तालीम करवाएं, अपने पीर भाइयों में से किसी के साथ, किसी आलिम के साथ बार बार पढ़ो उसको। इसलिए कि जो चीज जिस तरीके से हासिल होती है उस तरीके को छोड़कर के हासिल नहीं हो सकेगी। अल्लाह ताला शानहु मुझे आपको अमल की तौफीक अता फरमा। तो भाई सीखना है, हमें सीखना है कि ये रास्ता कैसे तय करना है, और सबसे बड़ा काम जो करना है हमें वो है नंबर एक, तमाम गुनाहों से बचना, हमारे खाते में कोई गुनाह ना हो। तौबा कर ली तो खाते से वो गुनाह तो निकल गया, लेकिन कुछ गुनाह वो होते हैं कि मुआफ हो जाते हैं लेकिन उसकी कजा करनी पड़ती है। किसी का माल हड़प किया है तो माल दे देना पड़ेगा, मीरास सही तौर पर तकसीम नहीं की है बाप के मरने के बाद तो मीरास को अपने भाइयों को बहनों को अदा करना पड़ेगा, जमीन की सही तकसीम करनी पड़ेगी। नमाज कजा हुई है तो अब कजा करो, रोजे कजा हुए हैं कजा करो, कुर्बानी वाजिब होती थी अदा नहीं की है तो मुफ्तियों से पूछो कि क्या करें। हमारे नामे आमाल में कोई गुनाह ना हो, पिछले सारे अकाउंट्स जो है उसे दुरुस्त करो, धीरे 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 शुरू करो, देखो अल्लाह बरकत देता है कि नहीं। तय कर लो कि रोजाना पांच नमाजें कजा करनी है, फजर के साथ फजर कजा कर लो, जोहर के साथ जोहर कजा कर लो, असर के साथ असर कजा कर लो, मगरिब के साथ मगरिब कजा कर लो, ईशा के साथ ईशा कजा कर लो, फिर अल्लाह खुद तौफीक देगा और ये बढ़ेगी, और मरने से पहले पहले अल्लाह पूरी करा देगा, और अगर नहीं पूरी होगी तो अल्लाह फरिश्तों से कहेंगे कि ये तो ठान चुका था और रोजाना एहतिमाम से पढ़ता था, अगर मैं उम्र लंबी दे देता ये पूरी करके आता, माफ कर दो इसको। जिनके जिम्मे रोजे हैं, रोजे के कफारे हैं, बेहतरीन अय्याम ये नवंबर दिसंबर जनवरी कजा कर लो। औरतों को चाहिए कि रमजान में उनके छूटे हुए रोजे, कई सालों से छूटे हुए होते हैं औरतें रोजा नहीं रखती। मर्दों को चाहिए कि अपनी बीवियों की हिम्मत अफजाई करो कि मैं भी तेरे साथ रोजा रखता हूं, चलो मेरा नफल हो जाएगा, तेरा फर्ज अदा हो जाएगा। तो हुकूकुल इबाद और हुकूकुल्लाह से ताल्लुक रखने वाली जितनी भी चीजें हैं जिनकी कजा जरूरी है उन सब की कजा भी करो। नामे आमाल से हर गुनाह को मिटाओ, फ्यूचर में नामे आमाल में कोई गुनाह ना आए, और अगर आ जाए तो फौरन तौबा कर लो, आ जाए तो फौरन तौबा कर लो। फराइज का एहतिमाम, वाजिबात का एहतिमाम, हराम से बचने का एहतिमाम, मकरूहात तहरीमिया से बचने का एहतिमाम, और उसके साथ साथ मजीद एक्स्ट्रा गया सुन्नतों का एहतिमाम, मुस्तहबात का एहतिमाम, नवाफिल का एहतिमाम, और मकरूहात तंजहिया से बचने का एहतिमाम। सालिक, सालिक तो चल रहा है, اور وہ چل رہا ہے, جتنا زیادہ کرے گا اتنا جلدی پہنچے گا. اور پھر نفس کو کنٹرول کرے, کنٹرول, نفس کو کنٹرول کرے. پورا کنٹرول میں آ گیا ہے یا نہیں اس کے لیے امتحان بھی لینا پڑتا ہے, نفل پڑھ رہا ہے یا نہیں, سنتیں پڑھ رہا ہے یا نہیں, سفر میں صرف فرض پڑھ کے چھوڑ دیتا ہے یا سنتیں بھی پڑھتا ہے, وقت بھی ہے, جگہ بھی اچھی ہے, سردی گرمی کا مسئلہ بھی نہیں ہے, پڑھو سنتیں. حالت سیر میں ہے, آپ کیفی پر ہے, دو فرض پڑھ کر کے چلے جاؤ آگے. لیکن کسی رشتے دار کے یہاں پہنچ گئے, آرام ہے, کچھ کرنے کا نہیں ہے, مسجد میں بیٹھے ہوئے ہیں, پوری پڑھو. گناہوں سے بچنے کا اہتمام. کل بھی میں نے کہا تھا کہ جو اعمال کو درست کر لے گا, یعنی برائی چھوڑ کر کے اچھائی پہ آ جائے گا, جو اعمال کو درست کر لے گا اس کے دل سے رذائل ختم ہوں گے, اس کے نفس سے رذائل ختم ہوں گے اور فضائل آئیں گے, اور اس کے نتیجے میں جو دل میں عقیدے اور نظریات ہیں وہ پختہ اور صاف ستھرے رہیں گے. اس محنت کے نتیجے میں ہر ہر عقیدہ بھی سمجھ میں آنے لگے گا, اور جب عقیدہ سمجھ میں آ جائے پھر اس میں شبہ پڑنے کا اندیشہ نہیں رہتا. اعمال پر محنت کرو, اعمال. دل کی حالت کو بدلنے کا یہ طریقہ ہے کہ نہ چاہنے کے باوجود بھی کر رہے ہیں, نہ چاہنے کے اعمال برے اعمال چھوڑ رہے ہیں, بہت کڑوا لگ رہا ہے برے اعمال چھوڑ دیے, اچھے اعمال کر رہے ہیں, اس کے نتیجے میں کیا ہوگا, رذائل نکلیں گے, فضائل آئیں گے, اس کے نتیجے میں عقیدے وغیرہ کی پختگی ہوگی. جب یہ دو اندر کی حالت بدل گئی تو اب جو پہلے کڑواہٹ کے ساتھ اعمال کرتے تھے اب مزے کے ساتھ کریں گے, اس میں لطف آئے گا. ترتیب ہی یہ ہے, سائیکل ہی یہ ہے. اور ابھی جو اعمال میں بہت مزہ آ رہا ہے, اچھے اچھے اعمال کر رہے ہیں, اگر برے اعمال شروع کر دیے یا کوئی برا عمل تسلسل کے ساتھ شروع کر دیا, اس کا ایفیکٹ پڑے گا رذائل خسائل پر, خسائل نکلیں گے رذائل آئیں گے, اس کے نتیجے میں ایمان کمزور ہوگا, اور اس کا نتیجہ یہ ہوگا کہ اب اعمال کڑوے لگنے لگے. یہی سائیکل ہے. محنت ساری عمل پر کرنے کی, جس کو مجاہدہ کہتے ہیں, کہ کوئی کام ایسا نہ ہو جس سے اللہ ناراض ہو, اور اس کے علاوہ ایکسٹرا مجاہدہ, مجاہدہ پلس ایکسٹرا مجاہدہ. وہ کیا, سنتیں بھی پڑھو, اس لیے کہ سنت چھوڑنے سے اللہ ناراض نہیں ہوتا, سنت غیر موقعہ, سنت کے کاموں کو چھوڑنے سے, مستحب کاموں کو چھوڑنے سے اللہ ناراض نہیں ہوتا, لیکن کرو, نوافل بھی کرو. اسی لیے جو سالکین ہوتے ہیں وہ کوئی نفل بھی نہیں چھوڑتے, نمازوں کے بعد کی نفلیں بھی نہیں چھوڑتے, تحیت الوضو بھی نہیں چھوڑتے, تحیت المسجد بھی نہیں چھوڑتے, سفر میں بھی سنتیں نہیں چھوڑتے, اذکار نہیں چھوڑتے. تھکے ہوئے ہیں تو چھوڑ دیا, سستی آئی تو چھوڑ دیا, مشغول ہو گئے تو چھوڑ دیا, مہمان آ گئے تو چھوڑ دیا, جی میں آیا کر لیا, جی میں آیا چھوڑ دیا. کیسے سالک ہیں ہم لوگ. لندن جانے والا, لندن جانے والا کہ ہر دو میل کے بعد ہارڈ شولڈر پر گاڑی کھڑی کرتا ہے, جیسے ہی وہ موٹر وے پہ آتا ہے تو ڈرائیور کے دل میں اشتیاق ہوتا ہے کہ کب میں پہنچ جاؤں, اور اگر 70 کی لمٹ نہ ہوتی تو اچھا ہوتا کہ میں 80-90-100 پر ڈرائیو کر کے منزل پر پہنچ جاتا. سالک ایسا کیوں نہیں کرتا, سالک کے دل میں یہ جذبہ کیوں نہیں پیدا ہوتا. اور یہ لندن جانے والا تو لندن شہر کو دیکھے گا, سارک تو اللہ کو پائے گا, سارک تو اللہ کو پائے گا. لیلہ کی محبت میں گرفتار جب لیلہ کے کوچے کی طرف جاتا ہے تو جیسے جیسے قریب جاتا ہے اس کے دل کی دھڑکن بڑھتی ہے. یہ سارک کیسا کہ وہ مولا کی طرف سفر کر رہا ہے اور اس کے دل کی دھڑکن بڑھتی نہیں, سست پڑتا چلا جا رہا. اس لیے گناہوں سے بچنا ہے, تمام گناہوں سے ہر حال میں بچنا ہے, تمام گناہوں سے, زبان کے گناہوں سے, آنکھوں کے گناہوں سے, کانوں کے گناہوں سے, دماغ کے گناہوں سے, دل کے گناہوں سے, اعضاء و جوارح کے گناہوں سے, पब्लिक लाइफ के गुनाहों से, प्राइवेट लाइफ के गुनाहों से, सोशल मीडिया इंटरनेट के गुनाहों से, हर गुनाह से बचना है। और गुनाह हो जाए तो फौरन तौबा, गुनाह हो जाए तो फौरन तौबा, गुनाह हो जाए तो फौरन तौबा। मगर इस इरादे से नहीं कि चूंकि तौबा है इसलिए गुनाह कर लिया तो क्या हुआ, ना, गुनाह करना, जान चली जाए मगर गुनाह नहीं करूंगा, जान चली जाए मगर गुनाह नहीं करूंगा। वदरु जाहिर अल इस्म व बातिना, कुरान कहता है कि जाहिरी गुनाहों को भी छोड़ दो और बातिनी गुनाहों को भी छोड़ दो। ला तकरबुल फवाहिश मा ज़हर मिन्हा व मा बतन, जाहिरी फवाहिश से भी बचो और बातिनी फवाहिश करीब भी मत जाओ। गुनाह से तो दूर ही रहना है मगर गुनाह तक पहुंचाने वाली चीजों से भी दूर रहो, गुनाह के माहौल से भी दूर रहो, गुनाह वाली सोहबतों से भी दूर रहो। कुछ भी हो जाए अल्लाह की नाफरमानी नहीं। इत्तकिल महारिम तकुन आबदन नास, हमारे आका सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि अल्लाह ने जिन चीजों को हराम किया है उनसे बच तो सबसे बड़ा आबिद हो जाएगा, सबसे बड़ा आबिद हो जाएगा। सबसे बड़ी इबादत ही ये है, फराइज वाजिबात को करना और हराम और मकरूहात तहरीमिया से बचना। इसके लिए उलमा के पास बैठना पड़ेगा, इल्म बढ़ेगा तो पता चलेगा। इसलिए गुनाहों से बचने के लिए इल्म को बढ़ाओ, इल्म को बढ़ाओ, उलमा के पास बैठो, अपने अपने शहरों के उलमा के दुरुस में बैठो। शेख अगर साहिबे रूहानियत भी है और साहिबे इल्म भी है तो उसी के पास दोनों जरूरतें पूरी हो जाएंगी अगर उसी शहर में रहते हैं तो। लेकिन अगर शेख साहिब रूहानियत है सिर्फ और शरी इल्म उसके पास नहीं है तो उसके पास बैठ करके अपने नफ्स की इस्लाह कराओ और इल्म हासिल करने के लिए दूसरे उलमा के पास बैठो, शेख से रहनुमाई लो। और अगर शेख के शहर में नहीं रहते, दूर रहते हैं, तो शेख से रहनुमाई लो और उस इलाके के उलमा के पास बैठो, उलमा हक का। अच्छी अच्छी किताबों का मुताला करो, अच्छी अच्छी किताबों का मुताला करो, उलमा हक्का की किताबों का मुताला करो और इल्म हासिल करो। आजकल सारा वक्त हमारा सोशल मीडिया में गुजर जाता है, तकरीरों को सुनने में गुजर जाता है सोशल मीडिया पर, और सुनते हैं मजा हासिल करने के लिए, लुत्फंदोजी के लिए, हुसूल इल्म के लिए नहीं। और देखो जिंदगी में तब्दीली तकरीरें सुनने से नहीं आती, सोहबतों से आती है। इसलिए जो लोग ऐसा समझते हैं कि मुझे किसी आलिम की या किसी शेख की सोहबत में बैठने की जरूरत नहीं, इसलिए मैं तो बहुत तकरीर सुनता हूं, रोजाना सोने से पहले एक तकरीर सुन लेता हूं। तकरीरें सुनने से इल्म बढ़ता है, पर सही आदमी की तकरीर सुनेंगे तो सही इल्म बढ़ेगा, गलत आदमी की तकरीर सुनेंगे तो गलत इल्म बढ़ेगा। लेकिन इससे अमल नहीं आता, अमल के लिए सोहबत जरूरी है। और इल्म, इल्म भी नूर के साथ मुंतकिल होने के लिए सोहबत की जरूरत है। सीडी से सुनेंगे उससे इल्म का नूर मुंतकिल नहीं होगा, इल्म बढ़ेगा लेकिन उस इल्म पर अमल की तौफीक नहीं मिलेगी। अल्लाह अकबर। गुनाहों से बचना है, फराइज का एहतिमाम, वाजिबात का एहतिमाम, हराम से बचना, मकरूहात तहरीमिया से बचना, ये मुजाहदा का पहला दर्जा और मुजाहदे का दूसरा दर्जा, मुजाहदे का दूसरा दर्जा सुन्नतों पर अमल करना है, मुस्तहब्बात से बच, मुस्तहब्बात पर अमल करना है, नवाफिल का एहतिमाम करना है। और सिर्फ नमाज और रोजे की हद तक नहीं, जहां कहीं जो सुन्नत है, इमामा पहनने की तौफीक मिल गई तो पहनो, जरूरी समझ कर नहीं, इसलिए कि जरूरी नहीं है, कभी छोड़ भी दिया तो कोई हर्ज नहीं है। और अगर कोई दुश्वारी है, कोई सर में तकलीफ है, बांधना नहीं आता, हफ्ते में एक आध मरतबा पहन लो, मिसवाक इस्तेमाल करो, दस्तरखान बिछाकर खाना खाओ, एक प्लेट में एक से ज्यादा आदमी खाए, दाएं हाथ से खाना खाओ, बिस्मिल्लाह बोलकर खाना खाओ, खाने के दौरान अल्लाह का जिक्र करो, खाने से फारिग होने के बाद दुआ पढ़ो। मेरे आका सल्लल्लाहु अलैहि वसल्लम जो करते थे वो करो, बशर्ते कि हमारे बस में हो। सुन्नत जिंदगी में आए तो तमाम गुनाहों से बचना है और एक्स्ट्रा जितना भी मुजाहदा हो सके करना है। वकार के साथ रहना है, वकार के साथ, वकार डिग्निटी के साथ रहना है। उम्रें गुजर जाती हैं और बचपना नहीं जाता। ये इस मुल्क का बहुत बड़ा मसला है, बचपना नहीं जाता। और वो बचपना भी ऐसा होता है कि एतिकाफ में आकर नहीं जाता, बचपना ऐसा कि दीनी मजलिसों में नहीं जाता, बचपना ऐसा कि नमाज के औकात में मस्जिद में नहीं जाता। 35-35, 40-40 साल की उम्रें हो जाती है, मशाइख से वाबस्ता है, उलमा से वाबस्ता है, दावत और तबलीग से वाबस्ता है और बचपना नहीं जाता। घरों में माहौल नहीं होता, घरों में तरबियत नहीं होती, इस वजह से भी होता है। इसलिए कि कभी कभी एक लड़का दीनदार है लेकिन उसका बचपना नहीं जाता, और दूसरा बिल्कुल एजुकेटेड बेदीन, लेकिन चूंकि घर का माहौल वो तरबियत वाला है कि डिग्निटी के साथ रहना चाहिए, वकार के साथ रहना चाहिए, वो दिल को मोह लेता है, दिल को मोह लेता है। मेहनत और बड़ों की दुआ के बगैर कुछ नहीं हासिल होता। मेहनत भी करनी पड़ती है और बड़ों की दुआ हासिल करनी पड़ती है। और बड़ों की दुआ कैसे हासिल होती है? अदब से और खिदमत से। बगैर अदब के और बगैर खिदमत के किसी का दिल आप अपनी तरफ मुतवज्जे नहीं कर सकते। डिग्निटी हो अदब। सालिक, सालिक तो चलता भी है तो इधर उधर देखकर नहीं चलता, डिग्निटी के साथ चलता है, इधर उधर देखकर नहीं चलता, डिग्निटी के साथ चलता है, हम्बलनेस के साथ चलता है। यमशूना अलल अर्द हौना, जमीन पर चलते हैं तो आहिस्तगी से चलते हैं, उछल उछल के नहीं चलते, उछल उछल के नहीं चलते। इल्म आ जाने के बाद भी उछल उछल के चलते हैं। ला तमशे फिल अर्द मरहा, जमीन में अकड़कर मत चल। वक्सिद फी मशीक वगदुद मिन सौतिक, अपने चलने में मियाना रवि इख्तियार करो, ना बहुत आहिस्ता ना बहुत तेज, डिग्निटी के साथ आदमी चले। और बातचीत के वक्त अपनी आवाज को पस्त रखिए। मेरे हाजी साहिब रहमतुल्लाह अलैह फरमाते थे कि कलाम नरम हो और कम, कलाम कम हो और नरम, नरम हो और कम, नरम और कम और शीरी। बात कम करे आदमी, नरम नरम सॉफ्ट अंदाज में बोले, और स्वीट शीरी हो, शीरी शक्कर की तरह, ऐसा पूछते थे फिर, शक्कर की तरह नहीं, मिश्री की डली की तरह। अब इन नौजवानों को मिश्री की डली कौन समझाए? और ये तो अगर अपना कलाम शक्कर की तरह मीठा कर लेंगे तो भी काफी। सालिकिन में इतनी कैसे बैठा हुआ है, कहां बैठा हुआ है, अदब है या नहीं है, ये सब करने से होता है। जितना अदब आएगा उतनी तरक्की होगी, जितना अदब जाएगा उतनी तनज्जुली होगी। एक तो है कि खुशबू लगाते हैं अपने दिल को खुश करने के लिए, और दूसरा है कि खुशबू लगा रहे हैं इसलिए कि हम मस्जिद में जा रहे हैं, मस्जिद के अदब की वजह से खुशबू लगा रहे हैं। इसलिए खुशबू लगा रहे हैं कि अभी हदीस पढ़ानी है, हदीस के अदब में खुशबू लगा रहा है। मुहद्दिसीन के बारे में इमाम मालिक रहमतुल्लाह अली के बारे में आता है, बहुत बड़े आलिम, फकीह भी थे मुहद्दिस भी थे। तो उनसे जब कोई पूछता था फकीही मसला कि नमाज में ऐसा हो गया जायज या ना जायज, नमाज हुई या नहीं हुई, तो फौरन जवाब दे देते थे, फौरन जवाब दे देते थे। लेकिन कोई हदीस के बारे में सवाल करता था کہ فلاں حدیث کے بارے میں سوال کرنے گئے ٹھہر جاؤ. گھر میں جاتے تھے اور غسل کرتے تھے اور غسل کر کے صاف ستھرے کپڑے پہنتے تھے اور صاف ستھرے کپڑے پہننے کے بعد خوشبو لگاتے تھے اور خوشبو لگا کر بڑے وقار اور ڈگنیٹی کے ساتھ ایک جگہ پر بیٹھ جاتے تھے اور پھر فرماتے تھے کہ اب پوچھئے کیا پوچھنا چاہتے ہیں. اس زمانے میں غسل کرنا کوئی آسان کام تھوڑا, کوئی شاور تھوڑے ہوتے تھے کہ غسل کر لیا. تو سالکین, نوجوانوں کی خدمت میں خاص عرض کر رہا ہوں, ڈگنیٹی وقار. یہ کیا چھوٹی چھوٹی بات میں اشارے ہنس رہے ہیں, تلاوت کرتے کرتے بھی یوں اشارے اور ہنس رہے ہیں, یہ کیا ہے؟ یہ سالک, یہ وہ شخص جو اللہ کی طرف جا رہا ہے, اللہ کے گھر میں بیٹھ کر اللہ کی طرف جانے والا ہے, اس طرح رہتا ہے. وہ فرینڈ سرکل آتا ہے یہاں پر بھی فرینڈ سرکل, اور میں دیکھتا ہوں کہ وہ جھنڈ کا جھنڈ ساتھ ہی رہتا ہے, تلاوت میں بھی ساتھ بیٹھتے ہیں, نماز میں بھی سب ساتھ بیٹھتے ہیں. اللہ کے بندو, اللہ کے گھر میں تو ایک دوسرے کو چھوڑو, اللہ کے گھر میں تو ایک دوسرے کو چھوڑو. ادھر دیکھا ادھر دیکھا, اسے دیکھا اسے دیکھا, نہ دیکھا یار کو اغیار میں, دیکھا تو کیا دیکھا. یہاں آ کر کے بھی اس کو دیکھ رہے ہیں, اس کو دیکھ رہے ہیں, ادھر دیکھ رہے ہیں ادھر دیکھ رہے ہیں. ہم جو منتظمین ہیں, آپ لوگ جن کو کوئی یہاں انتظام نہیں کرنا ہوتا ہے, آپ کو دیکھ کر اتنے رش کی نگاہ سے دیکھتے ہیں یار ان کے لیے کتنا اچھا ہے کہ مسجد میں آؤ گردن جھکا کر بیٹھ جاؤ. ہمیں دائیں بھی دیکھنا پڑتا ہے, بائیں بھی دیکھنا پڑتا ہے, پیچھے بھی دیکھنا پڑتا ہے, انتظام کے بارے میں کوئی کام میں آ کر کوئی بات کرتا ہے. آپ کتنا اچھا, آپ لوگوں کے لیے نہ کھانے کی فکر, نہ پینے کی فکر, نہ ڈاکٹر کی فکر, کسی چیز کی فکر نہیں. دل لگا کر اپنے کام میں لگو, اللہ کو پاؤ. نوجوانوں کے امراض ہے, بوڑھوں کے نہیں, اولڈر جنریشن کے امراض نہیں. اس لیے کہ اولڈر جنریشن جو ہے وہ بہت سارے ایٹیکیٹس لے کر کے آئے ہیں, ہم نے سارے ایٹیکیٹس کھو دیے ایٹیکیٹس. اس عمر کے لوگ اپنے ابا کے پاس بیٹھتے ہیں نا تو ادب سے بیٹھتے ہیں, اس عمر کے لوگ اپنے ابا کے پاس ادب سے بیٹھتے ہیں, اپنے ابا کو ہاتھ پکڑ کر کے بہت خدمت جو کر کے لے جاتے ہیں. اور جو چھوٹے چھوٹے ہیں, چھوٹے 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 جنریشن کے لوگ, وہ یوں کر کے ابا کے پاس بھی لمبے پیر کر کے بیٹھ جاتے ہیں. اور ابا اگر یہ کہیں کہ بیٹا میرے لیے ایک گلاس پانی لے آؤ نا, ابا آپ لے لیجئے نا, میں ذرا مشغول ہوں یہ کتاب پڑھنے میں. ابا کو وہ دیکھ رہا ہے کہ جا رہا ہے بڈھا بےچارا چائے بنانے کے لیے, وہ دیکھتا رہتا ہے. بلکہ یہ بھی کہتے ڈیڈ برنگ می اے کپ آف ٹی آلسو. رونے کا مقام ہے کہ نہیں؟ دل کتنا دکھتا ہے, دل کتنا دکھتا ہے کہ یہ ساری اچھی اچھی چیزیں کہاں چلی گئی ہیں. رہ گئی رسم ازاں روح بلالی نہ رہی, فلسفہ رہ گیا تلقین غزالی نہ رہی, وزا میں تم ہو نصارہ تو تمدن میں ہنود, یہ مسلمان ہیں جنہیں دیکھ کے شرمائیں یہود, تکبیر تو اب بھی ہوتی ہے مسجد کی فضا میں اے انور, جس ضرب سے دل ہل جاتے تھے وہ ضرب لگانا بھول گئے, مسلمانوں میں خون باقی نہیں ہے, محبت کا جنوں باقی نہیں ہے, صفے کج دل پریشان سجدہ بے ذوق کے جذبے اندروں باقی نہیں. اللہ مدد فرمائے ہماری, اللہ مدد فرمائے. تو تمام گناہوں سے بچنا ہے, تمام گناہوں سے بچنے کے لیے علم کی ضرورت پڑے گی. علم صحیح حاصل کرو. یوٹیوب والا علم غیر معتبر ہے, سوشل میڈیا والا علم غیر معتبر, اور سی ڈی کیسٹ یوٹیوب سوشل میڈیا سے جو چیز سنی جاتی ہے اس میں وہ برکت نہیں ہے جو لائف میں ہوتی ہے, صحبت میں ہوتی ہے. صحبت اختیار کرو علماء کی, علماء حق کی, اور علم حاصل کر کے عمل کرو. نفل بھی زندگی میں لاؤ, سنتیں بھی لاؤ, اور لایانی سے بچنا ہے. ہر وہ کام جس کا نہ دنیا میں فائدہ ہے نہ آخرت میں فائدہ, ہر وہ بات جس کا نہ دنیا میں فائدہ آخرت میں, اس سے بچو, لایانی سے بچو. اور وہ اس میں وہ بھی آ گیا پہلی بات میں کہ زندگیوں کو سنتوں سے آراستہ کرو, سنتوں سے, سنتیں لاؤ زندگی میں, ہر وضو کے مسواک کے ساتھ کرو, سونے سے پہلے کی سنتیں, کھانے سے پہلے کی سنتیں, یہاں پر بھی گھر پر بھی. قاری شریف صاحب رحمت اللہ علیہ تھے, بائی پروفیشن ماسٹر تھے, ماسٹر شریف, ماسٹر محمد شریف, قاری شریف ماسٹر محمد شریف. حضرت تھانوی رحمت اللہ علیہ سے منسلک ہوئے. حضرت تھانوی رحمت اللہ علیہ سے ہر کیٹیگری کے لوگ منسلک ہوئے. وہ ڈیپیوٹی کلیکٹر تھے اور یہ ماسٹر اسکول کا ٹیچر. لیکن جو بھی منسلک ہوا, ڈاکٹر عبداللہ عارف لوئر تھے, پہلے اسٹوڈنٹ تھے پھر لوئر ہوئے اور لوئر ہونے کے بعد پھر ڈاکٹر بنے. جو بھی منسلک ہوا اور اس نے محنت کی, وہ وقت کا امام بنا. یہ ماسٹر محمد شریف صاحب رحمت اللہ علیہ کے ملفوظات وغیرہ میں پڑھتا ہوں تو حیرت زدہ ہو جاتا ہوں. معاملات وغیرہ کے سلسلے میں ان کی باتیں پڑھتا ہوں تو حیرت زدہ ہو جاتا ہوں کہ ایک شخص جو عالم نہیں, جس نے درس نظامی نہیں پڑھا, جس نے فقہ کی ایک کتاب نہیں پڑھی عربی کی, اس کو یہ بصیرت کہاں سے آئی. ہمارے حاجی صاحب رحمۃ اللہ علیہ کا بھی ان سے بہت تعلق تھا اور ان کی طرف سے بھی خلافت تھی ہمارے حاجی صاحب رحمۃ اللہ علیہ. تو سنت کے ایسے شیدا ہی ہوتے تھے یہ لوگ. یہ تو ابھی قریب کے زمانے کے بزرگ ہیں. وہ ماسٹر محمد شریف صاحب رحمۃ اللہ علیہ کو ایک مرتبہ جیل میں کوئی لے گیا. جیل میں وزٹ کے لیے جاتے ہیں, ہو سکتا ہے کوئی اندر ہو جس کا نصیحت, بہرحال لے گئے. تو جیل کے دروازے پر حضرت رک گئے تھوڑی دیر کے لیے, بہت سوچا, اور سوچنے کے بعد پھر کچھ پڑھا, کچھ ہونٹ ہلے, اور ہلنے کے بعد وہ اندر داخل ہو گئے, فارغ ہو گئے جیل سے. تو جو لوگ صحبت میں رہتے ہیں نا, ہمارے زمانے میں صحبت میں جو لوگ رہتے ہیں وہ اپنی کریڈٹ بڑھانے کے لیے رہتے ہیں. تو بس کریڈٹ بڑھانے کے لیے صرف ساتھ رہنا کافی ہے نا, کہ مجھے سب نے دیکھ لیا ہے کہ میں حضرت کی گاڑی میں سے اترا. سمجھے, ہم بھی ابروڈ کا بھی سفر کرتے ہیں, دوسرے شہروں کا بھی سفر کرتے ہیں, تو کبھی کبھی تو اتنی الجھن ہوتی ہے. یہ صاحب کہہ رہے ہیں کہ میری گاڑی میں بیٹھ جاؤ, یہ صاحب کہتے ہیں کہ ہماری گاڑی میں بیٹھ جاؤ, وہ کہتے ہیں کہ ہماری گاڑی میں بیٹھ جاؤ. ارے اللہ کے بندو, ہماری سب سے بڑی خدمت یہ ہے کہ ہم جو کہتے ہیں اس پہ عمل کرو, یہ سب سے بڑی خدمت ہے. اس میں یہ ہوتا ہے کہ میری گاڑی میں بیٹھ کر کے حضرت, تو سب کے سامنے جب اتریں گے تو ہماری کریڈٹ بڑھ جائے گی. اور وہ لوگ ساتھ کیوں رہتے تھے؟ کہ حضرت کی صحبت میں رہ کر حضرت کے قلب میں جو فیض ہے وہ منتقل ہوگا, اور باقی حضرت کی ہر بات کو ہم غور سے سنیں گے اور حضرت کے ہر عمل کو ہم دیکھیں گے تاکہ ہمارے لیے سبق ہو. تو ان کو جب کوئی بات سمجھ میں نہیں آتی تھی تو پوچھتے تھے, کوئی عمل سمجھ میں نہیں آتا تھا تو پوچھتے تھے. تو جو دائیں بائیں آگے پیچھے مریدین تھے, انہوں نے پوچھا کہ حضرت یہ جیل میں جانے سے پہلے توقف فرمایا آپ نے تھوڑی دیر کے لیے, ایک داخل نہیں ہو گئے اور پھر کچھ زبان ہلی آپ کی. تو حضرت نے فرمایا کہ جیل میں داخل ہونے کا زندگی میں پہلی مرتبہ موقع آیا, تو وہاں پہنچ کر مجھے یہ تامل ہو رہا تھا کہ دائیں قدم سے جیل میں داخل ہونا چاہیے یا بائیں سے. سنت طریقہ مجھے معلوم نہیں تھا, عالم نہیں لیکن عمل کتنا اعلیٰ. کہ بہت غور کیا میں نے, علم ہی نہیں تھا تو کیا پتا چلتا. تو کہا کہ پھر میں اس نتیجے پر پہنچا کہ مسجد اچھی جگہ ہے, اس میں دائیں پاؤں سے داخل ہوا جاتا ہے, بیت الخلا بری جگہ ہے, وہاں بائیں پاؤں سے داخل ہوا جاتا ہے, جیل بھی بری جگہ ہے, اس میں بائیں پاؤں ہی سے داخل ہونا چاہیے, بائیں پاؤں سے داخل ہو. حضرت وہ کچھ آپ تو کہا کہ میں جب جیل کے دروازے پر پہنچا تو میں نے اللہ تعالیٰ کا شکر ادا کیا کہ اے اللہ تیرا شکر ہے کہ اب تک تو مجھے اس جگہ میں لایا نہیں ہے, اور میں نے اللہ کی پناہ مانگی کہ اللہ مستقبل کے لیے تیری پناہ مانگتا ہوں کہ اس جگہ سے مجھے بچا کے رکھنا. یہ تو ہو گیا مجاہدہ, لایانی سے بچنا ہے, لایانی سے بچنا ہے. اللہ لایانی سے ہمیں بچائے. لایانی سے بچنا ہے. تیری میری گپ شپ, اور پھر یہ واٹس ایپ میں بھی اور تیری میری میں بھی غیبت ہو جاتی ہے, بہتان ہو جاتا ہے, آخرت میں کیا جواب دو گے؟ نامہ عمل خالی ہو جائے گا, خالی ہو جائے گا, سب لوٹ لیں گے اور دوسروں کے ہمیں اپنے سر پر لینے پڑیں گے گناہ. کسی کے بارے میں کوئی بات آپ کے واٹس ایپ کے اوپر آئی, آپ نے پڑھی, اس نے غیبت کی, آپ نے غیبت سن لی, دونوں نے گناہ کیا. کسی کی برائی بیان کی تو اس نے غیبت کی, آپ نے غیبت سن لی اور اس کو آپ نے فارورڈ کیا, تو اب آپ غیبت کر رہے ہیں. اور اگر وہ حقیقت کے خلاف ہے تو اس نے بہتان باندھا جو کہ غیبت سے بھی بڑا گناہ ہے, اور آپ فارورڈ کر رہے ہیں تو آپ بھی بہتان باندھ رہے ہیں. دل تو میرے بھائیو یہ کرتا ہے کہ میں چار پانچ گھنٹے بیٹھ کر کے آپ لوگوں کو بہت ڈیٹیل میں ایک ایک بات بتاؤں, کیا بتائیں اور کیا چھوڑیں. لایانی سے بچو, چوبیس لایانی سے بچنے کے لیے کیا کرنا پڑے گا, چوبیس گھنٹے کا ایک ٹائم ٹیبل بناؤ اور خود کو اتنا مشغول کر دو اپنے دنیاوی ضروری کاموں میں اور دینی کاموں میں کہ وقت ہی نہ رہے. آپ نے دیکھا کہ یہ دس منٹ میری بچ گئی ہے اور یہ لایانی میں جا سکتی ہے, تو دس منٹ کا ذکر کے پہ میں سو مرتبہ سبحان اللہ پڑھوں گا, سبحان اللہ سبحان اللہ سبحان اللہ سبحان اللہ. پانچ ہی منٹ گئی, سو مرتبہ الحمدللہ, چلو دس منٹ آکیوپائی ہو گئی. آکیوپائی کرو ذکر کو بڑھا کے. شیخ جو ذکر تجویز کرتا ہے, ذکر جہری وغیرہ, وہ اپنی مرضی سے نہیں بڑھا سکتے, لیکن جو حدیثوں میں جو اذکار ہے, تیسرا کلمہ, کلمہ طیبہ, وہ آپ اپنی مرضی سے جتنا چاہے بڑھائیں, مگر شیخ کو اطلاع کر دیں. درود پاک, تلاوت. تو گناہوں سے بچنا ہے, لایانی سے بچنا ہے, اپنے شیخ کی صحبت کا اہتمام کرنا ہے, بری صحبت سے بالکل لیا بچنا ہے, بری صحبت سے بالکل لیا بچنا ہے. بھائی دوا نہیں مل رہی تو کم سے کم زہر سے تو بچو. اچھی صحبت نہیں ملتی یعنی دوا نہیں ملتی تو کم سے کم زہر سے تو بچو, بری صحبت سے بچو. بری صحبت سے بچنا ہے اور اچھی صحبت اختیار کرنی, اور اچھی صحبت کے تین درجے ہیں. عام مومنین, ہماری بستی میں ایسے مومنین ہوتے ہیں جن کے بارے میں ہمیں پتا ہوتا ہے کہ ظاہر میں کوئی ایسے گناہ نظر نہیں آ رہے ہیں, ان کے ساتھ ملنا جلنا, ملنا جلنا. اور کوئی گنہگار نظر آ رہا ہے تو اس کی صحبت میں بیٹھنے سے اسے حقیر سمجھ کر اور اپنے کو افضل سمجھ کر مت دور رہو. یہ سمجھ کر کہ بچارا یہ تو پہلے ہی سے بیمار ہے, اور میرے اندر بھی کئی بیماریاں ہیں, اگر میں اس کے ساتھ اٹھنا بیٹھنا میں نے شروع کیا تو میری اور دو چار بیماریاں اس کو لگ جائے تو مر ہی جائے گا, میں برا ہوں. عام مومنین کی صحبت. نمبر دو, ہمارے علاقے میں مشائخ رہتے ہوں تو اپنے شیخ کا مزاج پہچان کر, ضرورت پڑے تو اپنے شیخ سے مشورہ کر کے, اس لیے کہ طریقہ علاج کبھی کبھی دو شیخ کا الگ الگ ہوتا ہے, تو طریقہ علاج الگ ہوتا ہے تو کبھی کبھی کنفیوژن ہو جاتا ہے. مشائخ کی صحبت. نمبر تین, اپنا شیخ کی صحبت. مجلسوں میں حاضری, اپنے شیخ کے پاس جہاں کہیں موقع مل گیا بیٹھنا, اور جب بھی مشائخ کے پاس جائیں, اپنے شیخ کے پاس جائیں, عظمت کے ساتھ جائیں, محبت کے ساتھ جائیں, ادب کے ساتھ جائیں, طلب کے ساتھ جائیں, احتیاط کے ساتھ جائیں, اور ایسا تصور کریں کہ میرے دل میں جو کچھ ہے وہ اللہ تعالیٰ شان ان کے دل میں جو کچھ ہے وہ میرے دل میں منتقل کر کے میرے دل کی گندگیاں دور فرما دیں. اور اللہ تعالیٰ سے یہ بھی دعا کرے گی, اللہ ستاری فرما, میرے شیخ پر میرے حالات کو منکشف مت فرما, ستاری فرما. حضرت خلیفہ غلام رسول صاحب رحمۃ اللہ علیہ وہ یہ فرماتے تھے کہ دو آدمیوں کے پاس حاضری سے مجھے بہت ڈر لگا زندگی میں, دو آدمیوں کی حاضری سے بہت ڈر لگا, ایک تو میرے شیخ اول حضرت سواگی رحمت اللہ علیہ, اور میرے شیخ ثانی حضرت لاہوری رحمت اللہ علیہ. اللہ سے بہت دعا کر کے جاتا تھا کہ اللہ میرے شیخ پر میرے حالات منکشف مت فرما, بلکہ صاف کر دے, میرے حالات صاف کر دے, باطن کے حالات دھو دے. ظاہر ہے کہ جب اتنا ڈر لگتا تھا تو پھر وہ برے حالات دل میں پیدا ہو ان ساری چیزوں سے بچتے بھی تھے. تو شیخ کی صحبت, اور چوتھی چیز ذکر اللہ کی کثرت. شیخ کے بتلائے ہوئے معمولات کی خوب پابندی ہو, تلاوت کلام پاک کی خوب پابندی ہو, مسنون دعاؤں کا خوب اہتمام ہو, اور چلتے پھرتے زبان اللہ کی یاد میں تر و تازہ رہے. کون سا ذکر کرنا ہے؟ اپنے تمام اذکار سے فارغ ہونے کے بعد زائد ذکر کون سا کرنا ہے؟ زبان پر جو ذکر آئے, یہ میرا ذوق ہے اپنا. آپ کا معمول ہے 100 مرتبہ تیسرا کلمہ پڑھنے کا, معمول ہے 100 مرتبہ استغفار پڑھنے کا, معمول ہے 300 مرتبہ درود پاک پڑھنے کا, معمول ہے 100 مرتبہ سبحان اللہ و بحمدہ پڑھنے کا, جو بھی آپ کا معمول ہے, معمول ہے تلاوت کرنے کا. ان چیزوں سے فارغ ہو گئے, اب چلتے پھرتے کام کرتے ہوئے عورتیں پکاتے ہوئی ذکر کرنا چاہتے ہیں تو کون سا ذکر کریں؟ لوگ پوچھتے ہیں کہ کون سا ذکر کریں, تو میں کہتا ہوں کہ میرا ذوق یہ ہے کہ بس اللہ کو راضی کرنے کے لیے ذکر کرو, اللہ کو پانے کے لیے ذکر کرو, اور زبان پر جو آئے کرو. استغفار آئے تو استغفار, تیسرا کلمہ آئے تو تیسرا کلمہ, درود پاک آئے تو درود پاک. اللہ کو پانے کی نیت سے آپ ذکر کریں گے, اللہ آپ کی زبان پر وہی ذکر جاری فرمائیں گے جو آپ کے لیے مفید ہے اس مقصد میں. یہ میرا ذوق ہے. تو شیخ کی بتلائی ہوئی تسبیحات کے بعد جو دل میں آئے, میں بھی خود محسوس کرتا ہوں کہ کبھی کبھی زائد اذکار میں درود شریف سے شروع کرتا ہوں اور ذہن میں ذہول ہو جاتا ہے, اور ذہول ہو جاتا ہے اور پھر جب ذہن آتا ہے تو استغفار پڑھ رہا ہوتا ہوں. اس کا مطلب یہ ہے کہ اللہ یہی چاہتے کہ میں استغفار پڑھوں. اور شیخ کے ساتھ اپنے احوال بتلانا, مجلسوں میں آنا, اپنے احوال بتلانا, اپنے شیخ کی محبت بھی, شیخ سے محبت بھی کرنی ہے اور شیخ کی محبت بھی پانی ہے. حجی امداد اللہ مہاجر مکی رحمتہ اللہ علیہ فرماتے تھے کہ آپ چاہتے ہیں کہ آپ پر تجلیات الہی اترے؟ ہاں چاہتے ہیں. تو کہ پھر کسی اللہ والے کے دل میں گھس جاؤ, اس لیے کہ اللہ والے کے دل پر تجلیات الہی اترتی رہتی ہے. آپ جب اندر اتر جائیں گے تو آپ پہ بھی اترے گی. کیسے اترے گی بھائی؟ سمجھ میں نہیں آتا کہ دل میں ہماری محبت اتر جائے گی تو وہ تجلیات الہی تو ان کے دل پہ اتر رہی. بھائی آپ جب ان کے دل میں اتر جائیں گے تو ان کا دل آپ کی طرف متوجہ ہوگا, جب ان کی آنکھیں آپ پر پڑے گی تو وہ توجہ والی نگاہ ہوگی تو آپ پر بھی تجلیات الہی برسنی شروع ہو جائے گی. آپ اس کے دل میں ہوں گے تو وہ تجلیات الہی کا جب ورود ہو رہا ہوگا اس وقت وہ دعا کرے گا کہ اللہ میرے بیٹے کو بھی یہ چیز دے دے, میرے روحانی بیٹے کو بھی یہ چیز دے دے. یہ بھی یہاں کا کلچر ہے کہ ایوری بڈی فار ہمسیلف. کبھی کبھی پوچھتا ہوں میں کہ بھائی کچھ بیمار ہے یہاں کی نسل کو, بھائی کچھ بیمار ہے؟ ہاں کچھ سنا تھا کہ ہاسپٹل گئے تھے. بھائی بیمار ہے؟ ہاں کچھ سنا تھا, میں ابھی گیا نہیں ہوں, انشاءاللہ آج جانے کا ارادہ ہے. بھائی ہاسپٹل میں ہے اور ابھی تو کہتے کہ سنا ہے, کیا ہوا ہے؟ تو کوئی ڈیٹیل معلوم نہیں ہے, ابھی آج میں جانے والا ہوں تو پھر آپ کو بتاؤں گا. میرے بھائیو اگر یہ ہمارا کلچر بدلتا چلا گیا, اسے انڈین کلچر مت سمجھیے, اسلامی کلچر جا رہا ہے. یہ شیطان نے ہمارے نوجوانوں کے ذہنوں میں یہ بات بٹھائی کہ دس از انڈین کلچر, دس از پاکستانی کلچر, دس از بنگلہ دیشی کلچر. اسلامی کلچر جا رہا ہے, اسلامی کلچر ویلیوز جا رہے ہیں. بھائی کے بارے میں معلوم نہ ہو کہ کیا ہوا ہے, بھائی کی عیادت کے لیے ابھی تک تو نہیں گیا ہے, اپنی بھابھی کو, اپنے بھتیجوں کو نہیں پوچھا کہ گھر میں سب خیر خیریت ہے, کیا بیماری ہے, کیا ہو رہا ہے. یہ ہمارا ایک بھنجا آیا ہوا ہے, وہ پیچھے کھڑا ہے, اس کی کمر میں کافی تکلیف ہے, دعا کیجئے کہ اللہ تعالی شانہ بغیر آپریشن کے اسے شفا عطا فرمائے. ایک کا تو انتقال ہو گیا ابھی کینسر میں 6 مہینے پہلے, آپ حضرات کو اس کا علم ہے. اللہ اس کی مغفرت فرمائے, درجے بلند کرے, اس کے ماں باپ کو بہت زیادہ صبر دے, اس کے بچوں کی اللہ حفاظت کرے. وہ بیمار ہے, پیچھے وہ کھڑا ہے, اوپر نیچے اتر نہیں سکتا لفٹ کے بغیر, تو اوپر ہی میں نے کہا تو نماز پڑھ, خانقاہ میں آیا ہوا ہے. तो वो बेचारा कराची में, तो वो कभी बैठता है तो तकलीफ, खड़ा होता है तो तकलीफ, लेटता है तो तकलीफ। दुआ कीजिए कि अल्लाह शिफा दे दे बगैर ऑपरेशन के। अगर ऑपरेशन होगा तो बहुत खतरनाक शक्ल यानी जगह है वो रीढ़ की हड्डी में, तो अल्लाह उसको शिफा दे दे। ये जिक्र दो मकसद से कर रहा हूं, एक तो सबक भी मिले और दूसरा है कि उसके लिए दुआ भी हो जाए। और हमारा खालाजाद भाई जो है वो हमारे भांजे की उम्र का है, उसको भी कैंसर हो गया है, ऑपरेशन अभी हुआ। अल्लाह उसको भी शिफा दे और अल्लाह पूरी दुनिया में जितने मरीज हैं सबको शिफा दे, मुझे अमराज से हिफाजत फरमाए। तो वो बड़े का इंतकाल हो गया, दरमियान वाले को कमर की तकलीफ, और एक छोटा है वो भी आया हुआ है साथ में, वो छोटा उम्र में सबसे छोटा, लेकिन वो अपने भाई के साथ हर जगह जाता है, अपने काम से भी छुट्टी लेकर भाई के साथ हर हर जगह जाता है। मां बाप के साथ तो जाता ही है, हॉस्पिटल का अपॉइंटमेंट है तो मां बाप को लेके जा रहा है, बाप को लेके जा रहा है, मां को लेके जा रहा है, वो तो जाता ही है, लेकिन भाई के भी आगे पीछे दाएं बाएं साथ लेके जा रहा है भाई को। ये इस्लामिक वैल्यूज है, ये इंडियन कल्चर नहीं है, ये पाकिस्तानी कल्चर नहीं है, इंडियन, ये इस्लामिक वैल्यूज है, भाई का ख्याल। माशाल्लाह, तो हम अलग थलग इतने रहते हैं कि शेख से भी बिल्कुल अलग थलग। आओ मजलिस में और यूं ही चले जाओ, हफ्ते में एक मरतबा तो आते हैं, महीने में एक मरतबा तो आते हैं, वो भी मुलाकात किए बगैर चले जाते हैं। इतना सब्र हमसे नहीं हो सकता। हम ये चाहते हैं कि बयान के फौरन बाद ही हमसे मुसाफा कर ले तो ठीक है, अगर बयान के बाद इसको किसी जरूरत की वजह से जाना पड़ा तो फिर मुलाकात की कोई जरूरत नहीं, चलो जाओ रबते में रहो। पता भी तो चले कि भाई मुरीद है, बैत होने के बाद इतना दूर रहते हैं कि शेख भी भूल जाता है कि मुरीद है यार। अल्लाह ताला शानो हमें अमल की तौफीक अता फरमाए। ये जो है मुस्तकिल कोई बयान नहीं था, लेकिन इसमें ये मुरीदों के लिए हिदायत थी, तो ये इनफॉर्मल जैसी थी मगर फिर भी अवेलेबल करेंगे ताकि मुरीद हजरत जो है इससे फ़ायदा उठा सके और इसको सुन सके। अल्लाह ताला शानो हमें अमल की तौफीक दे। तो भाई बस यहाँ से अब पक्का इरादा लेकर के जाओ, क्या करना है, अल्लाह की मोहब्बत को दिल में उतारना है, अल्लाह की मोहब्बत। और अल्लाह की मोहब्बत कब उतरेगी, जब दिल की सफाई हो जाएगी। तो यहां से क्या आज़म लेकर के जाओ, आरजुएं खून हों या हसरतें पामाल हों, कुछ भी हो जाए, हमारी हर ख्वाहिश को, जिस ख्वाहिश को भी कुर्बान करना पड़े हम करेंगे। आरजुएं खून हों या हसरतें पामाल हों, कुछ भी करना पड़े कुछ भी करेंगे, अब तो इस दिल को बनाना है तेरे काबिल मुझे। ये दिल इतना साफ सुथरा हो जाएगी, अल्लाह इस दिल में अब तू उतर आए, तू उतर आए। वो गुल गुल नहीं जिसमें बू नहीं, प्लास्टिक का फूल कोई वैल्यू नहीं, वो फूल फूल नहीं, वो गुल गुल नहीं जिसमें बू नहीं, वो दिल दिल नहीं जिसमें तू नहीं है। दिल में अल्लाह ऐसा पेवस्त हो जाए, दिल मेरा हो जाए एक मैदान हू, दिल मेरा हो जाए एक मैदान हू, तू ही तू हो, तू ही तू हो, तू ही तू, मेरे दिल में बस तू ही तू हो। और ऐसा रच बस जाए ये तू ही तू, तू ही तू, तू ही तू, के तेरा आईना आलमे रंगो बू है, जिधर देखता हूं उधर तू ही तू है, जिधर देखता हूं बस तू ही नजर आता है मुझे, तू ही नजर आता है, तू ही नजर आता है। तू को इतना मिटा के तू न रहे, तेरी हस्ती का रंग बू न रहे, हूं मैं इतना कमाल पैदा कर के हू तो रहे तू न रहे, फना हो जाए आदमी, बस जो कुछ है वो अल्लाह है, जो कुछ है वो अल्लाह है, जो कुछ है वो अल्लाह है। अल्लाह ताला शानहू मुझे आपको अमल की तौफीक अता फरमाए। दो शेर पर बात को खत्म करता हूं। मेरे हजरत दुधियानवी रहमतुल्लाह अलैह ये शेर सुनाया करते थे कि बाबा सबसे रिश्ता तोड़, बाबा सबसे रिश्ता तोड़, बाबा रब से रिश्ता जोड़, बाबा सबसे रिश्ता तोड़, बाबा रब से रिश्ता जोड़, हरदम अल्लाह अल्लाह कर, नूर से अपना सीना भर, जिए तो उसका होकर जी, मरे तो उसका होकर मर। यहां मेरे भाइयों अल्लाह हमें लाए हैं, है? तेरी तलब भी किसी के करम का सदका है, ये कदम उठते नहीं उठाए जाते हैं। ये जिगर मुरादाबादी ने कहा था जब वो हजरत थानवी रहमतुल्लाह अलैह के यहाँ पहुंचे थे, तेरी तलब भी किसी के करम का सदका है, ये कदम उठते नहीं उठाए जाते हैं, اب میرے بھائی محنت کرو, محنت کرو, اللہ یہاں تک لائے ہیں تو محنت کرو, اور محنت کر کے اللہ کو پاؤ, تاکہ ہم بھی جگر مراد آبادی کی طرح یہ کہہ سکیں کہ میرا کمال عشق بس اتنا ہے جگر, وہ مجھ پہ چھا گئے, میں زمانے پہ چھا گیا, میں نے اللہ کو اپنا محبوب بنا لیا, تو اللہ نے اس محبوبیت کی وجہ سے لوگوں کے دلوں میں مجھے محبوب بنا دیا. تو بابا سب سے رشتہ توڑ, بابا رب سے رشتہ جوڑ, ہر دم اللہ اللہ کر, نور سے اپنا سینہ بھر, جیے تو اس کا ہو کر جی, مرے تو اس کا ہو کر مر. اللہ تعالی شانو ہم سب کو توفیق عطا فرماوے, ہم سب کو قبول فرماوے, ہم سب کے لیے آسانیاں پیدا فرماوے, اور اللہ تعالی شانو جو صاف شفاف راستہ بزرگوں نے ہمارے لیے طے کیا ہے, انہی کی تعلیمات کی روشنی میں میں نے اپنے الفاظ میں آسان انداز میں بیان کیا ہے, اللہ تعالیٰ اس پہ عمل کرنے کی توفیق عطا فرمائے, ہمارے آنے کو قبول فرمائے, ہماری نیتوں کو درست فرمائے, پختہ بنا دے, اور اللہ تعالیٰ نفس اور شیطان کے مقائد سے حفاظت فرمائے, اور پوری قوت کے ساتھ حصول محبت الہیہ میں لگا دے, اسی کے ساتھ زندہ رکھے, اسی پر موت عطا فرمائے, اور اس شاک میں ہمارا قیامت کے دن حشر فرمائے, اور انہی کے ساتھ جنت میں جگہ عطا فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین, وصلی اللہ علی نبینا محمد وعلی آلہ واصحابہ اجمعین.